مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم دوستو، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہماری پروڈیوسر ہیں سعدیہ زیب رانجھا اور کنٹرول روم انجینئر ہیں پیٹر ہانڈلے۔ دوستو، رمضان کا مقدس مہینہ جاری ہے اور دنیا بھر کے مسلمان روزے رکھ رہے ہیں اور خصوصی عبادات میں مصروف ہیں۔ پاکستانی میڈیا اس مہینے میں خصوصی نشریات پیش کرتا ہے اور اس کے لیے بہت اہتمام کیا جاتا ہے۔ پہلی سحری کے ساتھ بیشتر چینلز پر رمضان ٹرانسمیشن شروع ہو جاتی ہیں اور علماء کے علاوہ مختلف شعبوں کے مشاہیر کو بھی مدعو کیا جاتا ہے۔ آج ہم رمضان ٹرانسمیشن کے رجحان اور اس سے متعلق معاملات پر بات کریں گے۔ رمضان نشریات کیوں کی جاتی ہے، اس کا مقصد کیا ہے، کون سی چینل بہتر نشریات پیش کر رہے ہیں، کون سی سیلیبریٹیز ان کا حصہ ہیں، اس کے علاوہ بعض لوگوں کو اس مہینے کی خصوصی نشریات پر کیوں اعتراض ہوتا ہے، اور یہ کہ رمضان نشریات کس قدر بزنس کرتی ہیں۔ ہم آج جن مہمانوں سے گفتگو کریں گے، میں پہلے ان کا تعارف کروا دیتا ہوں۔ پیر سید سعید الحسن پنجاب کے صوبائی وزیر برائے مذہبی امور ہیں۔ سبوق سید سینئر صحافی ہیں، مذہبی پروگراموں کی میزبانی کرتے ہیں، آج کل آپ نیوز کے ایک ٹاک شو میں شریک ہوتے ہیں۔ عمیر الوی فلم اور ٹیلی ویژن نقاد ہیں۔ شبیر حسن خان جیو نیوز کے پروگرامنگ کے شعبے میں سینئر ایگزیکٹو پروڈیوسر ہیں۔ فرقان حسن میڈیا مارکیٹنگ کے ایگزیکٹو ہیں اور اسپانسرشپ اور اشتہارات سے ہونے والی آمدنی سے آگاہی رکھتے ہیں۔ اور عباس عالم ایڈورٹائزنگ کمپنی لو اینڈ روف کے کریٹو ڈائریکٹر ہیں۔ ہم نے کوشش کی تھی کہ بڑے چینلوں پر رمضان ٹرانسمیشن کرنے والے اینکرز کو بھی مدعو کیا جائے، ان سے بھی گفتگو کی جائے، لیکن ظاہر ہے کہ وہ سب اپنی اپنی نشریات میں مصروف تھے، اس لیے ان سے کسی سے ہم یہ یقین دہانی حاصل نہیں کر سکے کہ وہ ہمیں آج جوائن کریں گے۔ سب سے پہلے ہم بات کریں گے عمیر الوی سے اور ان سے پوچھیں گے کہ کون کون سے چینلوں پر بڑی ٹرانسمیشن جاری ہے، کون کون سی سیلیبریٹیز ان کا حصہ ہیں۔ عمیر پلیز۔
جی دیکھیے، سب سے پہلے تو جو آپ کو معلوم ہوگا کہ پاکستان میں چینلز کی تعداد بہت زیادہ ہے، تو اب یہ جو رمضان کا مہینہ آتا ہے اس میں سب کی سلیٹ کلین ہو جاتی ہے اور سب ایک طرح سے نئے سرے سے سٹارٹ ہوتے ہیں۔ آج کل آپ دیکھتے ہیں جیو ٹیلی ویژن کی ٹرانسمیشن آ رہی ہے جو پچھلے سال بھی بہت ریٹنگ ان کی آئی تھی، اس سال بھی آ رہی ہے، مگر وہ جو افطار سے پہلے والا وقت ہوتا ہے اس میں، افطار کے بعد جو ہے اے آر وائی ڈیجیٹل کے اوپر آتا ہے، فہد مصطفیٰ والا شو آتا ہے جو عموماً فرائیڈے اور سنڈیز کو آتا تھا۔ تو وہ جی تو پاکستان جو ہے رمضان کے دو گھنٹے جو ہوتے ہیں وہ بہت ہی پاور پیکڈ ہوتا ہے، ایڈز بھی بہت ہوتے ہیں اس کے اندر، اسپانسرز ہوتے ہیں، اور سب سے بڑی چیز وہ لوگ دیکھتے بھی بہت ہیں۔ اس کی دیکھا دیکھی جو ہے وہ عامر لیاقت بھی کبھی کبھی جو ہے چیز رمضان میں کرتے تھے، اس دفعہ نہیں کر رہے ہیں وہ، اس دفعہ وہ پی ٹی وی گلوبل پہ ہیں اور بول انٹرٹینمنٹ کے اوپر ہیں، اور ان کا جو کوئی جو پہلے ہوتا ہی تھا کہ وہ بڑے کسی چینل پہ ہوتے تھے، اس دفعہ ایسا نہیں ہے، اس دفعہ وہ نیشنل ٹیلی ویژن پہ ہیں۔ اسی طرح سے آپ کا ایکسپریس ٹیلی ویژن ہے جس کے اوپر آپ کا عمران عباس اور جویریہ سعود جو ہیں وہ کر رہے ہوتے ہیں، اسی طرح سے اے آر وائی جو ہے اس کے اوپر رمضان افطار سے پہلے جو ہے وہ اقرار الحسن ہیں اور وسیم بادامی ہوتے ہیں، پہلے ایک زمانے میں جب جناب جمشید صاحب حیات تھے تو وہ بھی کرتے تھے یہ ٹرانسمیشن۔ تو یہ جو کچھ بڑے چینل تھے جن کے اوپر ہو رہا ہے، اور آپ ایک چیز اور نوٹ کریں گے کہ افطار کے بعد جو ہے وہ ٹائم ہی نہیں زیادہ بچتا ہے، کیونکہ 7:10 پہ اگر افطار ہو رہی ہے تو 8 بجے ڈراموں کا ٹائم ہے، تو اس وجہ سے وہ جو ہے وہ اس کو اپنا ریپ اپ کرنا پڑتا ہے ان لوگوں کو، اور جو مارننگ میں شہری میں ہوتا ہے اس کے اندر یہ کہ وہ مختلف قسم کے لوگ ہیں۔ احسن خان جو ایکٹر ہے پاکستانی وہ پی ٹی وی پہ کر رہے ہیں، اور شہری میں جو ہے وہ ایک خاتون ہے تحریم منیبہ، وہ کر رہی ہوتی، وہ ہم ٹی وی اور پی ٹی وی کا جوائنٹ وینچر ہے۔ تو اس طرح سے جو سارے چینلز ہیں بڑے بڑے آپ دیکھ سکتے ہیں اس دفعہ کہ اس میں ہو رہا ہے۔ 8 بجے کے بعد ڈراموں کا ٹائم ہو جاتا ہے جس پہ گیم شو آ رہے ہوتے ہیں، وہاں گیم شو ہیں، جیسے بول پہ گیم شو آتا ہے، ایسا ایک گیم شو ایسے چلے گا جو دانش تیمور کا ہے، وہ ابھی چل رہا ہے، وہ کر رہے ہوتے ہیں، فہد مصطفیٰ والا کر رہے ہوتے ہیں۔ تو ان کا رمضان سے ایسا کوئی تعلق نہیں ہے، راؤنڈ دا ایئر چلتے رہتے ہیں، لیکن رمضان میں یہ ہوتا ہے کہ تھوڑا ٹون ڈاؤن ہو جاتے ہیں اور کچھ اس میں جو ہے وہ تھوڑے سے مطلب اتنا ہلا ہنگامہ نہیں ہوتا جیسے عموماً ہو رہا ہوتا ہے۔
تو میں پیمرا اور عدالتیں کئی بار کہہ چکی ہیں کہ گیم شوز کو رمضان نشریات کا حصہ نہیں ہونا چاہیے، ٹھیک ہے وہ افطار کے بعد کرتے ہوں گے، کسی اور وقت کرتے ہوں گے، لیکن بہرحال یہ اس مہینے میں تو ہو رہا ہے، تو اس ہدایت پہ کیوں نہیں عمل کیا جاتا اور یہ گیم شوز پھر کیسے جاری ہیں؟
देखिए गेम शोज तो अराउंड द ईयर है ना, रमजान में बंद नहीं करते हैं लोग, ये करते यही है कि इसके अंदर जो है वो, क्योंकि रमजान में हमारे यहाँ एक जो आवाम हमारी होती है उसकी जल्दी छुट्टी हो जाती है, तो आप ये देख सकते हैं कि 3 बजे अगर ऑफ हो गई है तो वो 4 बजे से लाइन में लग जाते हैं बेफिक्र होके कि गर्मी हो रही है या पानी नहीं मिल रहा है, प्यास लग रही है, कुछ भी है, वो सब आप अगर JRY के दफ्तर के बाहर जाके देखें, क्योंकि मैं तो 2-3 दफा जा चुका हूँ, तो मैं तो VIP था कि मैं अंदर निकल गया अलग रास्ते से, बाहर जो आवाम बैठी हुई थी वो इतनी ज्यादा थी, मैं खुद परेशान था कि ये आएंगे कब, प्रोग्राम होगा कब और जाएंगे कब, उनका वो टिकट के लिए जो मारा मारी चल रही होती है उनके दरमियान कि आप मतलब वो फरमाइशें आ रही होती कि आप इनसे बात कर लें, आप उनसे बात करें, तो वो चल रहा होता है, तो उस पर देखिए चैनल्स जो है अगर वो बंद करना भी चाहें तो उनका बहुत लॉस होगा, एड नहीं है प्रोग्राम के अंदर बिल्कुल भी नहीं है, स्पॉन्सर है, ठीक है, हर उसको चीज को जो है GF कोई एक पंखा कर रहा है, कोई गाड़ी कोई दे रहा है, कोई सब तो लोग तो पहुंच रहे हैं, और देखिए जो अगर एक चैनल बंद कर देगा तो क्या उसकी गारंटी है दूसरा चैनल भी बंद कर देगा,
नहीं ऐसा
तो
नहीं होगा,
फायदा हो जाएगा इससे।
अच्छा उमेर, रमजान में रमजान में फनकार इस नशियात में शरीक होते हैं तो फिर काफ़ी लोग खासतौर पर मजहबी लोग इस पर एतराज़ करते हैं, लेकिन एक सवाल ये भी है कि फनकार दस्तियाब कैसे हो जाते हैं, क्या इस महीने में ड्रामों और फिल्मों की शूटिंग नहीं होती?
बिल्कुल नहीं होती ना, बिल्कुल भी नहीं होती। देखिए रमजान में तो सबको हर आदमी, देखिए एक्टर, डायरेक्टर, राइटर, सपोर्टिंग एक्टर, एक्ट्रेसेस, सब जो है वो अगर उसमें 80% भी अगर रोजा रख रहे हैं तो आपका तो शेड्यूल बन ही नहीं सकता, तो सब अवेलेबल होते हैं, सब ये इंश्योर करते हैं, देखिए चाहे जितने भी एक्टर हो सब मोस्टली जो है वो मुसलमान है, ठीक है, वो अपने घरों में भी रोजा खोलना होता है उन लोगों को, तो वो इंश्योर ये करते हैं कि भाई हम तो रमजान में नहीं काम करेंगे, और यही हो रहा होता है जो फिल्मों की, जैसे ईद पर फिल्में आने वाली हैं उनकी प्रमोशन भी आखिरी 10 दिन में स्टार्ट होंगी, वो भी कोशिश करेंगे कि ताक रातों में ना हो, इसलिए उनको पता है कि ताक रात में कोई अवेलेबल नहीं होता, तो जो प्रेस कॉन्फ्रेंस भी रखेंगे, जो वो मीडिया आउटलेट मीडिया जंकेट भी रखेंगे वो उन दिनों में रखेंगे जो 22, 24, 26 और ऐसे होगा, तो ये सब अवेलेबल होते हैं, और इस वक्त तो आप टीवी में भी इसलिए ये होते हैं इनको कि एहसन खान आज से नहीं कर रहे, वो तकरीबन 7 साल से कर रहे हैं, पहले वो हम पे कर रहे थे, फिर PTV पे गए, दोबारा हम पे आ गए, इसी तरह से आपका इमरान अब्बास भी हमें कर रहे हैं, तो देखिए एक्टर होना जो है वो तो सेकेंडरी चीज है, पहली चीज तो मुसलमान है भाई,
बिल्कुल सही,
सबसे बड़ी चीज है, मैं और आप जो है हम लोग भी रोजा रख रहे हैं, तो हम अगर जर्नलिस्ट हैं तो इसका मतलब ये है कि हम रोजा नहीं रख सकते।
जी जी, अच्छा एक बात और उमेर, के ज़ाहिर आपकी फिल्मों पर खास नजर रहती है, आप सिनेमा भी जाते हैं, ये बताएं कि रमजान में क्या शेड्यूल होता है, वैसे ये रमजान नशिया से हटके सवाल है लेकिन मैं जानना चाहता हूँ कि सिनेमा खुले होते हैं और उनमें फिल्में पेश की जा रही होती है।
देखिए लास्ट ईयर जो था, लास्ट ईयर एक नई चीज रखी थी सिंध गवर्नमेंट ने, उन्होंने एक लॉ पास किया था कि रमजान इफ्तार के 2-3 घंटे बाद जो है वो सिनेमा खुलेगा, तो उससे ये नुकसान ये हुआ था कि लोगों ने मॉल जाना छोड़ दिया, क्योंकि देखें लोग भी प्लान ये करते थे कि हम जाएंगे इफ्तार करेंगे, इफ्तार के बाद मगरिब की नमाज पढ़ेंगे और फिर सिनेमा चले जाएंगे, क्योंकि उमूमन 9 बजे सिनेमा खुल जाते थे, लेकिन अब ये कि और फिर उसके बाद इस दफा ये नहीं हुआ है, तो इस दफा अभी देखना पड़ेगा कि अभी एवेंजर्स लगी हुई है सिनेमा में, लोग जा रहे हैं देखने के लिए। एक जो चीज अभी ओशन जो सिनेपैक सिनेमा है कराची में, उन्होंने किया कि वो इस्लामी फिल्में लेके आ रहे हैं, तो वो इस्लामी फिल्में लगा रहे हैं, उन्होंने रिक्वेस्ट ये की है कि जो आपके एग्जीबिटर्स हैं उनसे कि भाई हम ये फिल्में लगा रहे हैं, इन पे आप टाइम लिमिट ना रखिए, जैसे डॉक्यूमेंट्रीज हैं वो इस्लाम के हवाले से, इसी तरह से आपकी जो इस्लामी जगह वो हैं इमारतें हैं उनके बारे में है, तो इन्होंने बहुत अच्छा कदम उठाया है। और आपको याद होगा जब 90s में NTM आया था ना, तो एक डॉक्यूमेंट्री आई थी जो मोहम्मद अली साहब की आवाज में थी और हुजूर सल्लम के ऊपर थी, तो वो डॉक्यूमेंट्री कितनी देखी गई, कितनी मशहूर हुई थी वो, तो इस किस्म की चीजें अगर आप सिनेमा में लगाएंगे तो आप सिनेमा को भी एक तरह से अपना जो है वो अपलिफ्ट कर रहे हैं उनका बिजनेस, और दूसरा ये कि आप लोगों को शऊर दिला रहे हैं कि ये चीजें भी आप देख सकते हैं, जरूरी नहीं कि आप सिर्फ घर में बैठे रहें और फिल्में देखें।
अच्छा उमेर, ये कोई जरूरी नहीं कि इस्लामी फिल्में पेश की जाएं, मतलब जो नेशनल ज्योग्राफिक और डिस्कवरी के डॉक्यूमेंट्रीज वो भी पेश की जा सकती हैं, क्योंकि उसमें कोई गाना बजाना तो वैसा नहीं है, या बिल्कुल ठीक बात कह रहे हैं। उमेर हमारे साथ लाइन पर रहेगा, हमें सबूक सैयद साहब ने ज्वाइन कर लिया है, सीनियर सहाफ़ी हैं और वो खुद भी रमज़ान नशियात की मेज़बानी करते रहे हैं। सबूक साहब बहुत शुक्रिया। ये मुख्तलिफ चैनलों की जो रमज़ान नशियात है इसमें क्या फ़र्क होता है या सबका फॉर्मेट एक ही होता है?
बहुत शुक्रिया मुबशर भाई आपका। मेरा ख्याल है कि फॉर्मेट तो तकरीबन सब कहे कि ट्रांसमिशन होती है 3-4 घंटे सहरी की, 3-4 घंटे अफ्तारी की, और कुछ लोग इससे ज़्यादा भी करते हैं, वो 5-5 घंटे तक लेके चले जाते हैं। तो बुनियादी तौर तो मकसद ये है कि हमारे यहाँ एक पुराना कल्चर है रोज़ा पास करने का, तो मेरा ख्याल ये है कि ये TV स्क्रीन जो है ये तो बेसिकली होती है इंटरटेनमेंट के लिए, न्यूज़ के लिए, व्यूज़ के लिए, تو وہ جو ٹی وی کی سکرین ہے وہ ان لوگوں کو ایک اچھی انٹرٹینمنٹ مہیا کر دیتی ہے رمضان المبارک میں, جو لوگ ٹائم پاس کرنا چاہتے ہیں. بات ہی میرا خیال یہ ہے کہ جو لوگ آپ سمجھتے ہیں کہ وہ عبادات کریں تو کوئی لوگ روکتے نہیں ان کو کہ وہ عبادات نہ کریں, اپنی مساجد میں جائیں, قرآن پڑھیں, دینی تقاریر سنیں, کوئی اور چیزیں, تو اسے کبھی کسی نے روکا نہیں ہے. تو یہ تو میرا خیال ہے ٹی وی پہ جو لوگ جو ٹی وی کی لوگ ہیں وہی رمضان کے اندر بھی آتے ہیں, اپنا جو معاملہ اس کو آگے لے کے بڑھتے ہیں. مجھے تو کبھی اس کے اندر کوئی ایسی چیز نظر نہیں آئی کہ ٹی وی کو دیکھنے کے بعد لوگوں نے اپنا عقیدہ اور مسلک تبدیل کر دیا ہو, ٹی وی کو دیکھنے کے بعد لوگوں نے اپنا جو سوچنے کا انداز ہے وہ بدل دیا ہو. لوگوں کے اپنے نظریات, اپنے خیالات, اپنے عقائد ہوتے ہیں, اس کے مطابق وہ ٹی وی کو آن آف بھی کرتے ہیں اور ٹی وی کے چینلز کو ریموٹ کے ساتھ چینج بھی کرتے ہیں.
درست. اب یہ بتائیں کہ رمضان نشریات میں یہ گیم شوز کا آغاز کیسے ہوا اور سیلیبریٹیز کی آمد کا آغاز کیسے ہوا؟ مطلب یہ تو ایک مذہبی مقدس مہینہ ہے, مذہبی گفتگو یعنی توقع کی جاتی ہے کہ اس میں کی جائے گی, لیکن اس میں کچھ انٹرٹینمنٹ شامل ہو گیا ہے, تو یہ کیسے آیا اس کے اندر؟
دیکھیں مشرف بھائی, رمضان اصل میں ایک تو یہ ہے کہ ہم اس کو ایک مذہبی مہینے کے طور پہ لیتے ہیں, اور دوسری بات یہ ہے کہ رمضان کا اپنا ایک پورا کلچر بھی ہے. رمضان کے اندر دیکھیں ہم لوگوں کو بلاتے ہیں, افطاریاں کرتے ہیں, کھانے کھاتے ہیں, تو یہ ایک طرح سے ایک روحانی انٹرٹینمنٹ بھی ہے. تو لوگوں کو ہم بلا کے آپ اس میں گپ شپ لگا رہے ہوتے ہیں, تو یہ جو گیم شو وغیرہ ہیں تھوڑا سا مجھے اس پر اتنا سا سوال ہے کہ جس طریقے سے وہ کیا جاتا ہے اس پر تو اعتراض ہے, لیکن اگر گیم شو کے ذریعے کوئز کمپٹیشن ہو رہے ہیں تو آپ کو پتا یہ آج سے نہیں, بہت پہلے سے ہو رہے ہیں. طارق عزیز شو ہمارے بچپن میں چلتا تھا, آپ ہی دیکھتے ہوں گے, نیلام گھر کے نام سے تھا, بعد میں طارق عزیز شو اس کا نام ہو گیا. یہ تو ساری چیزیں چلتی رہتی تھی اور معلومات میں اضافہ ہوتا تھا. اب تھوڑا سا مجھے اس بات پر اعتراض ہے کہ پہلے جو اسکرین سے معلومات ملا کرتی تھیں کوئز کمپٹیشن کے ذریعے, سوالات جوابات کے ذریعے, آج کل تھوڑا سا یہ ہے کہ معلومات میں بہت زیادہ فقدان ہو گیا اور سنسنی بہت زیادہ پیدا کر دی گئی ہے, لیکن لوگ اس کو شاید پسند کرنا تب ہی دیکھتے ہیں نا. مجھے بتائیں مبشر بھائی, اگر ایک چیز میں نہیں دیکھنا چاہتا اور لوگ اس کو نہیں دیکھتے تو اینکر کیوں اسکرین پہ بیٹھا رہے گا؟ اس کا مالک اس کو اٹھا کے باہر نکال دے گا, کیونکہ لوگ اس کو دیکھتے ہیں, اس کو پسند کرتے ہیں. تو جیسا بحث ہے ویسا بحث ہے, تو جیسے لوگ ہیں اس طرح کی اسکرین ہے, تو سکرین لوگوں کے ساتھ موو کرتی ہے, لوگ سکرین کے ساتھ موو نہیں کرتے. آپ دیکھیں لوگوں کا جو نقطۂ نظر ہے وہ سکرین کے اوپر دیکھتے ہیں, اور ان کو اچھا لگتا ہے تو وہ اس کو دیکھتے ہیں, اگر ان کو اچھا نہیں تو وہ چینل بلا کے آگے چلے جاتے ہیں. مجھے بتایا نا کہ پاکستان کے اندر بے شمار ٹی وی چینل ہیں, سوری جو ہمارے چینلز ہیں ان میں نیوز کے بھی کوئی 39 کے قریب چینل ہیں, انٹرٹینمنٹ کے بھی چینل ہیں, قرآن کی بھی ہیں, اور پھر مسالک کی بھی ہیں, اپنی مسلک کی تعبیر و تشریح کرنے والے بھی ہیں. تو جس کا جی چاہتا ہے وہ جیو دیکھے گا, جس کا جی چاہتا ہے آر وائی دیکھے گا, جس کا جی چاہتا ہے کیو ٹی وی دیکھے گا. تو ہر بندے کو یہ آزادی میسر ہے. اور قرآن میں بھی اللہ تعالیٰ کہتے ہیں نا کہ فمن شاء فلیؤمن ومن شاء فلیکفر, جس کی مرضی ہے وہ اقرار کرے, جس کی مرضی ہے وہ انکار کرے. تو یہ تو خدا کا فیصلہ ہے نا, خدا نے فیصلہ کرنا ہے, حشر والے دن وہ حشر اٹھائے گا تو اس کے مطابق فیصلہ کر لے گا. ہم کیوں خام خواہ اتنے پریشان ہو رہے ہیں؟
جی مذہب
سمجھ میں آ رہی ہے جو پنجاب
جی پنجاب یہ جو مذہب کے خاص چینل بھی ہیں
پیش ہوئی.
جی آپ فرمائیں,
ہاں ہمیں پنجاب اسمبلی میں قرارداد پیش ہوئی, تو اس میں یہ جو کیا گیا کہ میزبانی جو ہے وہ شعبے سے وابستہ شخصیات نہ کریں.
جی
میں سچی بات کہوں, مجھے دیکھیں میں جب سکرین پہ پروگرام کرتا ہوں مجھے لوگ اتنا نہیں دیکھتے, لیکن اگر کوئی ایکٹر کرتا ہے کیوں, اس میں زیادہ لوگ جڑے ہوئے ہوتے ہیں, وہ لوگوں کے جذبات کو اچھی طریقہ ایکسپلائٹ کرتا ہے, اس کو طریقہ آتا ہے بولنے کا, اس کو یہ انداز آتا ہے. تو سوال تو کوئی بھی بنا کر سکتا ہے نا, دیکھنا جواب دینے کے لیے عالم ہونا چاہیے. جواب دینے کے لیے ہمارے ٹی وی چینل بٹھائے جاتے ہیں, شیعہ بھی ہوتے ہیں, دیوبندی بھی ہوتے ہیں, بریلوی بھی ہوتے ہیں, اہل حدیث بھی ہوتے ہیں. ہاں یہاں پر ایک سوال پیدا ہوتا ہے کہ کچھ لوگ ان کو بٹھا کر ایسے فرقہ وارانہ اور فروعی اختلافات کو ہوا دیتے ہیں, یہ غلط بات ہے. لیکن باقی علماء کو بٹھانا, اور سوال تو کوئی بھی کر سکے. مرشد بھائی مجھے بتائیں, آپ کو اگر کوئی سوال پیش آئے گا مذہب کے باب میں تو آپ کس سے پوچھیں گے؟ آپ کا پوچھنا تو وہ نہیں ہے نا.
جی جی,
لیکن مسئلہ کہ آگے جواب دینے والا مستند عالم ہونا چاہیے, تو بیٹھے ہوتے ہیں ٹی وی چینلز کے اوپر.
بالکل صحیح.
تو اس میں کون سی, مجھے تو کوئی نظر نہیں آتی ایسی بات کہ جس کو اتنا بتنگڑ بنا کے رکھ دیا گیا.
اچھا, وہ جنہوں نے پنجاب اسمبلی میں قرارداد پیش کی تھی ان کا نام آپ جانتے ہیں, اعظم طارق کے بیٹے ہیں معاویہ اعظم طارق, ان وہ رکن اسمبلی ہیں جنگ سے, تو انہوں نے قرارداد پیش کی, لیکن صرف ان پہ ہی ان پہ اعتراض نہیں ہے بلکہ باقی پنجاب اسمبلی کے ارکان پہ بھی اعتراض ہے کہ ان سب نے منظور کیسے کر لی. تو اسی لیے ہم نے صوبائی وزیر سے درخواست کی تھی وہ ہمیں جوائن کریں, ان سے رابطہ ہو نہیں پا رہا, لیکن یہ کہ میں یہ جاننا چاہتا ہوں کہ کیا انہیں وہ بھی اس سے متفق ہیں اس بات سے یا انہیں اس پہ اعتراض ہے.
اچھا یہ مشہور بھائی آپ کو ایک چیز کا علم ہے کہ مذہب ایک بڑا جذباتی اور حساسیت والا معاملہ ہوتا ہے. ہم مذہب کے بارے میں جو بھی بات داڑھی جبہ پگڑی دستار کے ذریعے آتی ہے تو ہم فوری طور پر اس کو ایکسیپٹ کر لیتے ہیں. ہمارا جو تھاٹ پروسیس ہے وہ ایکٹیو ہی نہیں ہوتا کہ ہم یہ سوچ نہیں سکتے کہ اصل میں جو بات کی جا رہی ہے کیا بات ہے. ہم فوری طور پر اس کو قبول, کیونکہ مذہب کے باب میں ہم بلیف سسٹم پہ چلے جاتے ہیں. تھاٹ پروسیس ہمارا ہوتا نہیں, ہم فوری طور پر کہتے ہیں کہ جو بات بھی مذہب کے باب میں ہو رہی ہے ہماری غیرت, ہماری جذباتیت, ہماری حساسیت وہ فوری طور پر ایکٹیو ہو جاتی ہے اور وہ جذبات کے تحت ہوتی ہے ساری کی ساری. کوئی شوری وہ نہیں ہوتی تو وہ پنجاب سمجھے پیش ہوگی تو وہ میرے اور آج جیسے ہی لوگ ہیں تو انہوں نے فوری طور پر دیکھا یار مذہب اسلام پر کوئی حملہ ہو رہا ہے, فوری طور پر سب نے وہاں پاس کر دی. مجھے لگتا ہے کہ اصل طریقہ یہ ہونا چاہیے تھا کہ یہ جو اطلاعات و نشریات کی قائمہ کمیٹیاں ان کے پاس جاتی, وہاں سے اس پر گفتگو ہوتی, ٹی وی چینل کے مالکان کو بلایا جاتا, ڈائریکٹر نیوز کو بلایا جاتا, جو لوگ رمضان ٹرانسمیشن کر رہے ہیں ان کو بلایا جاتا, ان سے پوچھا جاتا کہ آپ ٹرانسمیشن میں کیا کر رہے ہیں, کیوں کر رہے ہیں. تو جس طرح اسمبلی میں ہوتا ہے نا بل لایا جاتا ہے اس کا پورا ایک پروسیس ہوتا ہے. اگر اس پروسیس کے ساتھ ہوتے مجھے نہیں لگتا کہ شاید پنجاب اسمبلی مطلب کہ کیونکہ وہ اجتماعی دانش کا مرکز ہے, میں اس کو یہ بھی نہیں کہہ سکتا انہوں نے کوئی غلط بات کی ہے, لیکن میرے نقطۂ نظر کے مطابق یہ بات درست نہیں ہے جو انہوں نے کی. اگرچہ کہ مجھے رمضان ٹرانسمیشن پر تحفظات ہیں, کچھ سوالات ہیں کہ ایسی چیزیں نہیں ہونی چاہیے, لیکن یہ بات کرنا کہ شعبے سے وابستہ جو لوگ ہیں وہ کیوں پروگرام کر رہے ہیں اس پر اعتراض. مجھے بتائیں کہ شعبے کے لوگ جو ہیں وہ کیا مسلمان نہیں ہیں؟ کیا ان کو حق نہیں ہے کہ وہ اپنی کوئی دینی تعلیمات حاصل کریں؟ کیا ان کو حق نہیں ہے کہ وہ مذہبی سوال کر سکیں؟ سوال تو کوئی بھی کر سکتا ہے, سوال تو جو پانچویں کلاس کا بچہ بھی کرے گا, 50 سال کا بوڑھا بھی کرے گا,
ایجوکیٹ کرنا چاہیے,
کر سکتا ہے.
اچھا ایک
جی ہاں, تو علماء کا کام جی جی
ایک کام یہ کہ علماء, کچھ علماء, میں تو نہیں سمجھتا کہ سارے علماء اعتراض کرتے ہیں, کچھ علماء اعتراض کرتے ہیں لیکن جب انہیں پروگرام میں مدعو کیا جاتا ہے تو خوشی خوشی شریک بھی ہو جاتے ہیں, تو پھر ایسا کیوں ہوتا ہے؟ یا تو پھر وہ طے کر لیں کہ نہیں آنا ہم نے پروگرام.
وہ اس لیے اعتراض کرتے ہیں نا جب آپ ان کو بلاتے نہیں ہیں, جب آپ بلائیں گے تو نہیں کریں گے اعتراض. یہ چھوٹی سی بات سمجھنے والی بات ہے, لیکن اشرف بھائی ایک بات تھوڑی سی ٹیکنیکل ہے جس کو میں تھوڑا سا آپ کے ساتھ شیئر کرنا چاہوں گا. دیکھیں آپ بھی پورا ایک براڈ کاسٹ جرنلزم سے وابستہ رہے, ہم بھی رہے, آپ سینئر ہیں, لیکن اس میں ایک چھوٹی سی بات یہ ہے کہ مثال کے طور پر اگر میں پروگرام ایک ہوسٹ کر رہا ہوں نا تو کوئی بندہ ٹی وی چینل پہ سوال کرتا ہے, مثال کے طور ٹیلی فون کسی نے کال کی مجھے سوال کر رہا ہے وہ, اگرچہ کہ پیمرا نے ایک پورا طریقہ وضع کیا ہوا ہے جس میں یہ بات کہی ہے انہوں نے کہ آپ ڈیلے ٹرانسمیشن کریں گے, لیکن آپ کو پتا ہے پاکستان میں اس کا کلچر نہیں ہے, یہ ٹرانسمیشن ویسے بھی لائیو ہوتی ہے ساری. تو اس میں اگر کوئی بندہ شرارت کے تحت ایسا سوال کر جاتا ہے, مثال کے طور پر بعض چیزیں بڑی سینسٹیو ہیں,
فرقہ پرستانہ سوال
تو میں تو کہتا ہونے چاہیے, لیکن کوئی فرقہ وارانہ نوعیت کی ایسی بات کر رہے جس سے فساد پھیلنے کا خطرہ, اور اینکر اگر اس سے آشنا نہیں ہے اس موضوع کی حساسیت سے تو اس کو کنٹرول نہیں کر سکتا, پھر وہ بات کسی بڑے فساد کا پیش خیمہ بن جاتا ہے. تو میرا خیال یہ ہے کہ ان جو لوگ رمضان ٹرانسمیشن کر رہے ہوں تو جو پینل پہ جو پروڈیوسر بیٹھا ہے تو وہاں پر
اصل کام پروڈیوسر کا
بتا دینا چاہیے.
جی اصل کام پروڈیوسر کا ہے نا, کہ وہ ذرا سمجھدار آدمی ہونا چاہیے, پروڈیوسر کو ہمیشہ زیادہ نالج ہوتی ہے دوسروں سے, ہونی چاہیے کم از کم.
جی جی ہاں ہاں, بس یہ کہ وہ اگر ڈسکس کریں تو مسائل کے تو کوئی ایسا نہیں ہے کہ جس کا کوئی حل نہ ہو, چیزیں ساری ہیں. اور میرا خیال یہ ہے کہ جب یہ جو لوگ کرتے ہیں جو شعبے سے وابستہ لوگ ہیں تو ان کو بھی ٹرانسمیشن کرنی چاہیے, باقی لوگوں کو کرنی چاہیے. اصل چیز وہی کمیونیکیشن ہے نا کہ کس کو لوگ پسند کرتے ہیں. دیکھیں ٹی وی چینل پر ہمارے ایک دوست ہیں, ان کی ریٹنگ بہت زیادہ آتی ہے تو لوگ ان کو بہت زیادہ پسند کرتے ہیں, تو ان کو کسی نے روکا تو نہیں ہے نا, تو وہ کر رہے ہوتے ہیں اپنی ساری ٹرانسمیشن کو. اگر کسی اور شعبے سے وابستہ بننے کی بھی آتی ہے تو اس کو بھی لوگ پسند کر رہے ہوتے ہیں. تو میرا خیال یہ ہے کہ کوئی اتنی زیادہ وہ نہیں ہے, لیکن یہ جو ایشو ہے اس میں مشرف بھائی کی, جو میں کہہ رہا ہوں کہ اینکر کو اس مذہبی حساسیت کے بارے میں آگاہی ضرور حاصل کر لینی چاہیے, خصوصاً جو خصوصی ایام کے پروگرام ہوتے ہیں ان کے اندر, اور یا جب اس طرح کی گفتگو ہو جاتی ہے تو کوئی چیز اس طرح نہ چلی جائے جس سے بڑا فساد پیدا ہو, یا تو اپنی سوسائٹی کی ٹریننگ اس بات پہ کر لینی چاہیے. اینکرز کا ہی کام ہے کہ وہ ٹی وی پر بیٹھے ان سے کہیں کہ دیکھیں ہر طرح کا سوال ہو سکتا ہے, ہر طرح کی گفتگو ہو سکتی ہے, انسان ہے وہ سوچتا ہے, غور و فکر کرتا ہے, وہ فساد کی طرف بھی مائل ہو سکتا ہے اور اچھے جذبات کے ساتھ بھی آ سکتا ہے.
سب سب یہی تو میڈیا کا کام تھا نا, جب پرائیویٹ میڈیا آیا تھا تو ہمارا یہی خیال تھا, اور ظاہر ہے پہلے دن سے آپ بھی دیکھ رہے ہیں کہ اصل مقصد یہی تھا کہ لوگوں میں برداشت پیدا کی جائے اور ان کو ایجوکیٹ کیا جائے اور وہ سوال سننے کے قابل ہو سکیں. تو شروع میں جیو نے اور دوسرے چینلز نے بہت کوشش کی, لیکن میرا خیال ہے کہ وہ کوشش کامیاب نہیں ہو سکی. میں چاہتا ہوں آپ میرے ساتھ رہیں, آپ سے کئی اہم سوال ابھی میں نے کرنے ہیں, اور ہم صوبائی وزیر صاحب سے بھی ہم رابطہ کرنے کی کوشش کر رہے ہیں, ان سے دو چار منٹ میں بات شروع ہوگی, تو میں چاہتا ہوں آپ بھی موجود رہیں. ہم عمیر سے بات کرتے ہیں, عمیر ہماری گفتگو سن رہے تھے. عمیر ایک بات بتائیں, اگر رمضان میں کوئی اور بڑا ایونٹ آ جائے جیسے کہ کرکٹ ورلڈ کپ شروع ہونے والا ہے, تو کیا رمضان ٹرانسمیشن اس سے متاثر ہوگی؟ آپ کا کیا خیال ہے؟
नहीं मुश्किल नहीं होगी। देखिए क्रिकेट वर्ल्ड कप सेकेंडरी होगा, चाहे आप कितने भी बड़े क्रिकेट के दीवाने हो, आप क्रिकेट वर्ल्ड कप को सेकेंडरी रखेंगे, क्योंकि जो हमारी आवाम है बेसिकली वो ज्यादा इंजॉय रमजान को कर रही होती है। क्रिकेट वर्ल्ड कप में तो दुनिया की सारी टीमें होंगी ना, आपका तो एक तीन चार दिन बाद मैच होगा, तो इतना नहीं होता। और आप देख चुके हैं कि पिछले दो तीन दफा के बीच में रमजान में कोई बड़ा टूर्नामेंट आया है तो हमने नहीं किया उसको, मतलब वो डिस्टर्ब नहीं हुई है। जैसे आप आईसीसी चैंपियंस ट्रॉफी उठा लें आप, ये वो रमजान में ही आई थी वो ना, क्या हुआ रात में उसके मैचेस चल रहे हैं, वो चल रहे हैं स्पोर्ट्स चैनल के ऊपर ना, न्यूज चैनल पे चल रहे होते हैं बहुत से बहुत, अगर आप हाईलाइट्स आ रही होती है, लेकिन जो एंटरटेनमेंट चैनल है उस पर तो प्रोग्राम चल रहे हैं।
उमेर एक मिनट हमारे साथ लाइन पे रहिएगा, मैं चाहता हूँ कि आप हमारे साथ रहे अभी। हमें सूबाई वजीर बराए मजहबी उमूर पंजाब पीर सैयद सईदुल हसन साहब ने ज्वाइन कर लिया है। पीर साहब बहुत शुक्रिया हमें वक्त देने के लिए। आपसे बस क्विक दो तीन सवाल मैं करना चाहूँगा। एक तो ये कि पंजाब असेंबली ने गुज़िश्ते जुमेरात को एक करारदाद मंजूर की जिसमें मुतालबा किया था कि फ़नकारों की रमज़ान नशियात में शिरकत पर पाबंदी आयद की जाए, तो बस हम ये हम इस पर गुफ्तगू करना चाह रहे थे कि इस करारदाद की ज़रूरत क्यों पेश आई।
असल में बात यह है कि अल्लाह का नाम देने पर किसी को मना नहीं किया जा सकता
जी।
किसी को गुनहगार करार देकर अल्लाह और अल्लाह के रसूल का नाम लेने से रोक दिया जाए
जी जी,
यही के इंतहा पसंदी की तरफ जाती है। हाल बता सादगी इख्तियार होनी चाहिए और ऐसा अंदाज जो इस्लामी रवायात के मुताबिक हो और लिबास जो है वो ऐसा इख्तियार ना किया जाए जो दीनी रूह के खिलाफ हो। तो सिर्फ खतून होने के नाते कि खतून जो है वो नहीं कर सकती
जी,
बिल्कुल हो सकता है।
तो सर ये तो आप बहुत पॉजिटिव बहुत सही बात कर रहे हैं, तो लेकिन फिर वो करारदाद कैसे पेश हो गई और कैसे मंजूर हो गई। चलें पेश तो कोई भी कर सकता है, लेकिन ये कि इसका मतलब है किसी ने उसे पढ़ा नहीं या ध्यान से देखा नहीं और हुकूमत के भी और अपोजिशन के सब अरकान ने उसे मंजूर कर लिया।
मैंने तो सिर्फ इतनी बात सिर्फ ये कहूँगा
जी
कि अल्लाह ताला और अल्लाह के रसूल नाम देने से किसी को मना नहीं किया जा सकता
जी। जी ये तो बहुत अच्छी बात है।
हाँ बस यही एक पॉइंट है। और तो दूसरा ये रमजान मुबारक है
जी,
इसमें इबादत दिगर अज़कार और ये महीना ऐसी बरकत वाला है कि इसमें गुनाह जो है ये छट जाते हैं, गुनाह खत्म हो जाते हैं।
तो सर आप खुद देखते हैं टेलीविजन की रमजान नशियात, आप अगर देखते हैं तो क्या राय आपकी इस बारे में?
जी आवाज आ रही है मेरी?
जी सर आपको आवाज आ रही है।
हेलो हेलो,
मेरा ख्याल है कि पीर साहब को हमारी आवाज नहीं जा रही। सर आपको आवाज, अगर आप मुझे नहीं सुन पा रहे?
जी आ रही है, बिल्कुल आ रही है।
अच्छा आ रही है, तो अब मैं ये आपसे जानना चाह रहा था कि क्या आप खुद टेलीविजन पे रमजान नशियात देखते हैं? अगर कोई देखते हैं तो फिर क्या राय आपकी उस बारे में?
जी मुझे तो कभी मौका नहीं मिला ऐसा देखने का।
अच्छा
लेकिन बस हर कोई अल्लाह का नाम दे सकता है और हम चूंकि एक ताल्लुक रखते हैं एक से
जी,
इसमें ये एक सबक होता है कि जो दम गाफिल सो दम गाफिल, कि कोई सांस भी अल्लाह के नाम से खाली।
अच्छा टेलीविजन यानी मीडिया जो है ये तो एक बहुत इंपॉर्टेंट चीज़ है लोगों को यानी मजहब से आशना करने के लिए और अच्छी बातें बताने के लिए, तो इस मीडियम का बेहतर इस्तेमाल करना चाहिए। जी
जी बिल्कुल, इसमें बड़े बड़े उलमा इकराम को दावत दी जाती है मेरा ख्याल है कि, और उलमा इसमें आते हैं उलमा इकराम बताते हैं, तो इसका बेहतर तो यही है कि उलमा इकराम जो है वही बेहतर तौर पर बता सकते हैं कि किसको दीन के हवाले से करना चाहिए किसको नहीं करना चाहिए। लेकिन मैं ये कहूँगा कि अगर ऐसे कि कोई अल्लाह का नाम अल्लाह के रसूल का नाम से किसी को मना, ये मुनासिब
ठीक है। ठीक है मिस्टर साहब बहुत शुक्रिया।
उलमा इकराम जो है वो इस बारे में बेहतर बता सकते हैं
जी जी,
बहुत वो ज्यादा बेहतर बता सकते।
बहुत बहुत मेहरबानी आपकी फिर समय वक्त देने के लिए, और ये इसी बात की हम तवक्को कर रहे थे, लेकिन ये बहुत हैरत की बात थी कि पंजाब असेंबली में करारदाद आई तो मंजूर कैसे हो गई, लेकिन मिनिस्टर साहब का अपना ख्याल ये है कि किसी को इस चीज़ से रोकना नहीं चाहिए। सबूक साहब आपने सुनी गुफ्तगु, आपका क्या ख्याल है इस बारे में?
हाँ मुबशर भाई, मिनिस्टर साहब ने तो बड़े वाजी बात बता दी कि उन्होंने तो कभी टीवी के प्रोग्राम देखे नहीं है, तो बस वो करारदाद आई तो उन्होंने मंजूर कर ली है बस। तो मसला तो यही है, मैंने आपसे पहले क्या कहा था कि इसमें कोई थॉट प्रोसेस इन्वॉल्व होता हुआ दिखाई नहीं देता, तो मिनिस्टर साहब ने इस बात की तस्दीक कर दी کہ نہ انہوں نے کبھی کوئی ٹی وی پروگرام دیکھنے کا ان کو موقع ملا ہے, اور ان کے سامنے قرارداد آئی کیونکہ وہ ایک مذہبی وہ چیز تھی, جذباتیت تھی اس میں, تو وہ پتا تھا کہ بڑی واہ واہ ہوگی اور لوگ بڑا پسند کریں گے اور بڑا داد ہوگی, تو انہوں نے کر دی وہاں پہ. لیکن میرا خیال یہ ہے کہ وہ یہ کہہ رہے ہیں کہ وہ بات بول رہے تھے, وہ درست کر رہے تھے کہ ہم نے کسی کو اللہ کا نام لینے سے نہیں روکا. یہ بات تو ان کی درست ہے کہ مطلب کون کسی کو اللہ کا نام لینے سے روک سکتا ہے, لیکن ایشو اصل میں یہ ہے کہ جب آپ سوسائٹی میں لوگوں کو یہ مطلب جو ایکسکلوسیو کر دیتے ہیں کہ نہیں یہ لوگ پروگرام نہیں کر سکتے اور یہ والے لوگ پروگرام کر سکتے ہیں, اس میں مشہور مسئلہ یہ ہے کہ پاکستان کی اگر آپ تاریخ پڑھیں تو یہ جو اداکار ہیں, فنکار ہیں, گلوکار ہیں, موسیقار ہیں, جتنے بھی ہیں نا, تو آج تک ان کی وجہ سے اس معاشرے میں کوئی انتشار نہیں ہوا, لڑائی جھگڑا نہیں ہوا, تشدد نہیں ہوا, فرقواریت نہیں پھیلی. جو لڑائی جھگڑا, فرقواریت, قتل و غارت پھیلی ہے پاکستان میں, تو میں یہ نہیں کہوں گا کہ سارے اس میں اہل مذہب شامل تھے, لیکن اس میں نمایاں طور پر اہل مذہب جو تھے نا, ان کا وجود ہونا ضرور تھا. مجھے ایک بات بتائیں, یہ ابھی رمضان میں رویت ہلال کمیٹی کا مسئلہ ہے نا, چاند کا, ایک طرف ہے مفتی منیب الرحمان صاحب اور دوسری طرف ہے مفتی شہابالدین پوپل زئی صاحب, دونوں مفتی ہیں نا.
بالکل,
ان دونوں مفتیوں نے پاکستان میں اس وقت ایک نیا رولا ڈال دیا ہے.
نیا تو نہیں ہے, تو بہت سال ہو گئے.
ماشاء اللہ جید الماء اکرام.
جی جی
جی,
نیا تو نہیں ہے, بہت سال سے ہو گئے.
آپ دوبارہ بولیں, کیا
میں کہہ رہا تھا, آپ کہہ رہے تھے نیا رولا ڈال دیا, میں کہہ رہا ہوں یہ نیا نہیں ہے, بہت سال سے چل رہا ہے اب تو.
بالکل چل رہا ہے, لیکن ابھی اس تناظر میں کہہ رہا ہوں نا, یہ دونوں اداکار نہیں ہیں, یہ دونوں ماشاء اللہ جید الماء اکرام ہیں. اچھا پھر پاکستان میں آپ دہشت گردی میں دیکھیں تو دہشت گردی میں آج تک کسی فنکار نے کہا کہ پاکستان میں اس مکتب فکر کے لوگوں کو قتل کرنا جائز ہے, اس مسلک کے لوگوں کی تکفیر جائز ہے, اس مسلک کے لوگوں کو گستاخ رسول کہنا جائز ہے, ایسا بھی فنکاروں نے کبھی نہیں کیا. کبھی فنکاروں نے یہ کام بھی نہیں کیا کہ سڑک پر آ کر بیٹھ گئے ہوں اور انہوں نے کہا جی کہ نہیں اس شخص کو واجب القتل قرار دیا جائے. تو یہ جو ساری چیزیں ہیں, معذرت کے ساتھ میں بڑا احترام کرتا ہوں علماء کرام کا, لیکن ان کے لیے علماء کرام عالم کی شرط ہونا بہت زیادہ ضروری ہے. کیونکہ میں تو جس مذہب کو پڑھتا ہوں اور جس مذہب کو دیکھا ہے, اس میں تو بنیادی اصول یہ ہے کہ جس کے ہاتھ اور زبان سے دوسرا انسان محفوظ رہے. تو یہ بنیادی شرط ہے. اگر یہ شرط مفقود ہے اور نظر نہیں آتی, تو پھر تو میرے لیے بہت مشکل ہوگا اس کو دین کا عالم سمجھنا کہ جس کے ہاتھ اور زبان سے ہر وقت دوسری کی تکفیر ہوتی ہو, تقتیل ہوتی ہو, اور اس کے بارے میں پرابلم کریٹ کی جاتے ہوں معاشرے کے لیے, وہ یہ نہیں ہے. تو یہ مرحوم مفتی صاحب کے بارے میں بھی, جو ہمارے وفاقی وزیر محترم, تو صوبائی وزیر جو تھے پنجاب کے, ان کو ہمارے پنجاب اسمبلی میں یہ بات بھی اٹھانی چاہیے کہ جس طرح انہوں نے بڑا متحد ہو کر اتفاق کے ساتھ یہ کام کیا نا, تو یہ آوازیں بھی پنجاب اسمبلی سے بلند ہونی چاہیے کہ کسی کے خلاف مطلب سوسائٹی میں, کسی سیگمنٹ آف سوسائٹی کے خلاف بھی ہم اس طرح کا کام نہیں کریں گے جس میں اس کو مذہب کی بنیاد پر ایکسکلوسیو کر دیا جائے اور اس کو بالکل تفریق کر دی جائے نا. تو کاش, میرا خیال یہ ہے کہ اگر یہ بھی کام کریں اسی طرح جلدی میں کسی دن, تو بڑا اچھا لگے گا. میری توقع یہ بھی جلدی میں نہ کریں, اس کو آرام سے کریں, لیکن یہ جو چیزیں انوائرمنٹ کریٹ کر جاتے ہیں نا, یہ ٹھیک نہیں ہے. میرا خیال ہے شاید پنجاب سندھ کے لوگوں کا اب احساس ہوتا جا رہا ہوگا, آپ لوگ اس کے اوپر کام کر رہے ہیں, باقی کئی سوسائٹی کے سیگمنٹ ہیں وہ بول رہے ہیں اس کے اوپر, تو میرا خیال ہے شاید ان کو جلدی احساس ہو جائے گا, تو پھر وہ
اگلی بار وہ سوچ سمجھ کے کریں گے. جی جی, اچھا سبوک صاحب, اب سے کئی دو تین بڑے امپورٹنٹ سوال ہیں جو میں بھی کروں گا, لیکن عمیر ہمارے ساتھ لائن پر ہیں, میں ان سے ایک آخری سوال اور کرنا چاہتا ہوں. عمیر آپ مجھے سن سکتے ہیں؟
جی جی جی.
عمیر, ایک دلچسپ بات یہ کہ کچھ اداکاروں کا یا کہہ لیں فنکاروں کا, جیسے جن میں احسن کی میں ایک بات کروں گا, کہ انہوں نے کہا کہ انہوں نے سارا اسلام اس رمضان نشریات میں آ کر سیکھا ہے, تو یہ بڑی دلچسپ بات ہے. کیا یہ آپ جانتے ہیں ایسے فنکاروں کو کہ جو مذہب کے قریب ہوں یا نہیں ہوں تو رمضان نشریات کی وجہ سے قریب آ گئے ہوں؟ آپ تو ظاہر فنکاروں کو بہت قریب سے جانتے ہیں, کیا بتا سکتے ہیں اس بارے میں؟
دیکھیے میں آپ کو بتاؤں, رمضان ٹرانسمیشن جو ہے وہ ایسا نہیں ہے کہ بالکل آؤٹ اینڈ آؤٹ کوئی فائدہ نہیں ہے ان کا, فائدہ تو ہے اور آج سے نہیں ہے, جب پی ٹی وی کے زمانے سے آپ دیکھیے 90s میں سے, کہ رمضان کے وقت جو تھا وہ سارا پاکستان جو تھا وہ ایک ہی چینل کے اوپر ہوتا تھا اور وہ دیکھتا تھا. آپ ڈاکٹر غلام مرتضیٰ مرحوم تھے, ان کا پروگرام آ رہا ہے, تو سب پورا گھر بیٹھا ہوا دیکھ رہا ہے. ٹھیک ہے, اس کے بعد آپ کا وہ تفہیم القرآن آتا تھا جو پروفیسر حسنین کاظمی کرتے تھے, ان کے ساتھ دو عدد علماء بیٹھے ہوتے تھے, وہ پورا پاکستان سب دیکھتے تھے. किसी को उसमें कोई डाउट नहीं था, जो वो कह रहे हैं सब यकीन करते थे, वो सही कह रहे होते थे। तो हमने तो जितना भी आपने मैंने जो भी सीखा है उसमें 50% तो इसका हाथ है। जहाँ तक एहसन खान वाली बात है, देखिए एहसन खान मुझे बिजी आदमी है, ठीक है, रमजान में बिजी नहीं होते, अगर वो टीवी देख रहे होंगे, वो नहीं, वो हो गए, और भी बहुत सारे एक्टर हो गए, इन सब का यही मतलब, मैं बताऊं आपको, मेरे एक्टर दोस्त हैं, उन्होंने मुझसे यही कहा था कि मैं अल्लाह मियां के डर से रोजा नहीं रखता, मैं अम्मा अब्बा के डर से रोजा रखता हूँ, अगर मैं नहीं रखूंगा तो वो लोग मुझे कहेंगे कि तुमने क्यों नहीं रखा। तो बात उनकी वैलिड है ना, कि हम लोग भी मतलब हमारे इतने बड़े मुसलमान तो नहीं है हम लोग, लेकिन ये कि हम खाली इस, मतलब ये कि हम रमजान का एहतराम भी है, सब कुछ है, जो जो चीजें हमें पता चलती हैं वो हम एब्जॉर्ब करते हैं, फिर हम आगे बढ़ते हैं। हम लोग जब आए रोजा रखना हमने स्टार्ट किया तो हम जीरो थे ना, सब जीरो थे, आप भी मैं भी सब
जी।
हमने जितना भी सीखा है वो टेलीविजन से सीखा है मोस्टली, क्योंकि हम टीवी ही
घर की तरबियत है और टेलीविजन,
उसके अलावा जी हाँ, और क्योंकि आपके जो घर में जैसे कारी साहब पढ़ाने आते हैं वो आपको कुरान शरीफ पढ़ा के चले जाते हैं, समझाते नहीं है, वो आपको ऐसी चीजों से पता चलता है, रेडियो से पता चलता है, ऑडियो कैसेट से पता चलता था एक जमाने में, टीवी से है और इंटरनेट से पता चलता है, टेलीविजन पे जितना भी है, अगर वो ये कह रहे हैं तो मेरा ख्याल है कि बात में कोई गलत वो नहीं है, गलत बयानी नहीं है, क्योंकि मैं भी आप भी हम सब ने मोस्टली जो है वो
टेलीविजन, लेकिन फर्क इसमें उमर ये कि एक होता है आप टेलीविजन देख के सीख रहे हैं, ये तो बहुत अच्छी बात है अगर कोई टेलीविजन पे ऐसे प्रोग्राम नशर करे और कोई उसे सीख जाए, ये बहुत अच्छी बात है, लेकिन एसएन की बात ये थी कि उन्होंने प्रोग्राम की नशियात में शरीक होने के बाद बहुत सी बातें सीखी हैं, ये इस मैं पहलू की बात कर रहा था, लेकिन उमर ठीक है, बहुत शुक्रिया आपने बहुत बहुत तफसील से में हमारे प्रोग्राम में हमारा साथ भी दिया और गुफ्तगू की, बहुत शुक्रिया, आपसे बात करके बहुत खुशी हुई। सबूक साहब हमारे साथ लाइन पर हैं, सबूक साहब हम मैंने फुरकान साहब से गुफ्तगू की थी जो मार्केटिंग के एग्जीक्यूटिव हैं, और उनसे कुछ रमज़ान नशियात के बिजनेस से बात की थी, मैं वो आपको सुनवाता हूँ, उसके बाद हम इस बारे में बात करेंगे, ये रिकॉर्डेड गुफ्तगू है और मैं उनके जवाब आपको पेश करता हूँ। फुरकान साहब, रमज़ानुल मुबारक के दौरान तकरीबन तमाम टीवी चैनलों पर खुसूसी नशियात शुरू हो जाती हैं, इनका मजहबी पहलू भी है, लेकिन हम जानते हैं कि इस महीने में रेटिंग्स बहुत बढ़ जाती हैं और एडवर्टाइजर्स इश्तहारात देने के लिए तैयार रहते हैं, क्या आप बता सकते हैं कि ओवरऑल कितना हजम है रमज़ान में टेलीविजन पर एडवर्टाइजिंग का?
देखिए, जो रमज़ान की टेलीविजन की एडवर्टाइजिंग है वो डिपेंड करती है जो व्यूअरशिप ट्रेंड्स में चेंज आता है, तो नॉर्मल मंथ टू रमज़ान तो होता क्या है कि जो आपका प्राइम टाइम है या व्यूअरशिप ट्रेंड है वो काफी हद तक चेंज हो जाता है। तो अगर हम थोड़ी देर के लिए एक ड्रामा चैनल की बात कर लें तो 8 से 10 का प्राइम टाइम होता है नॉर्मली, तो रमजान के दौरान ये होता है कि चूंकि वर्किंग आवर्स आपके शॉर्ट हो जाते हैं पाकिस्तान में, तो उसकी वजह से व्यूअरशिप ट्रेंड जो है वो थोड़ा सा इफ्तार के टाइम और सहर के टाइम शिफ्ट हो जाता है, ज्यादा इफ्तार के टाइम पे शिफ्ट होता है। तो रेटिंग ट्रेंड भी जो है उसी हिसाब से टूवर्ड्स जो मगरिब की अजान है उसके आगे और पीछे के जो टाइम होते हैं वो ज्यादा जो है लोग टीवी वहाँ पे चुनते हैं, और तो वो वहाँ पे व्यूअरशिप ट्रेंड थोड़ा सा इंक्रीज ज्यादा हो सकता है कम्पेयर टू नॉर्मल डेज, और यही चीज जो है वो पैसे को भी अफेक्ट करती है एडवर्टाइजिंग रेवेन्यू को। अगर हम एक बॉल पार्क नंबर हैं तो तकरीबन कोई 3-3.5 अरब जो है पाकिस्तानी रुपीज जो है वो एक रमजान का एडवर्टाइजिंग टीवी एडवर्टाइजिंग रेवेन्यू जो है वो आप पैसे कर सकते हैं कि एक महीने में इसमें इतना पैसा जो है मुख्तलिफ किस्म के एडवर्टाइजर टीवी चैनल्स पे, चाहे वो एंटरटेनमेंट चैनल हो, न्यूज चैनल हो, रीजनल चैनल हो, उनके ऊपर पैसा स्पेंड करते हैं इन द फॉर्म ऑफ टीवी एडवर्टाइजिंग। तो ये पिछले 2-3 सालों में जो बल्कि शायद 5 से 7 साल में हमने जो चीज देखी है वो ये है कि टाइम बैंड्स जो है वो व्यूअरशिप के चेंज जाते हैं, उसी हिसाब से कंटेंट है वो भी थोड़ा बहुत इन्वॉल्व हुआ है पिछले 4 सालों में।
अच्छा, बड़े चैनल्स अपनी रमजान नशिया से किस कदर पैसा कमा लेते हैं, यानी 4-5 बड़े चैनलों में से हर चैनल को कितनी आमदनी होती है, एग्जैक्ट फिगर अगर मालूम नहीं तो अंदाजन बता दें।
देखिए, एग्जैक्ट टर्म्स में थोड़ा सा बात करना मुश्किल हो जाएगी, लेकिन होता यह है कि जो बड़े चैनल हैं वो रमजान ट्रांसमिशन का जो ट्रेंड शुरू हुआ है जहाँ पर फिर एडवर्टाइजिंग दो तरह से हो जाती है, एक तो जो एक कन्वेंशनल टीवी एडवर्टाइजिंग है कि जहाँ पे आपके स्पॉट्स हैं ब्रेक्स में चल रहे होते हैं वो तो अपनी जगह मौजूद होते ही होता है, लेकिन ये कि जो दूसरी चीज़ होती है वो जिसे हम कहते हैं ब्रांड इंटीग्रेशन, कि आपको जो शोज हैं उसके अंदर ब्रांड प्लेसमेंट्स हैं, ब्रांड को गिफ्ट के तौर के ऊपर देना, तो जिससे एक बहुत बड़ी ब्रांड माइलेज जो है वो प्रोग्राम या कॉन्टेंट के दौरान जो है वो एडवर्टाइजर को मिलती है, तो वो एक काफ़ी बड़ा सोर्स ऑफ एडवर्टाइजिंग रेवेन्यू है, क्योंकि जाहिर बात है कि फिर उन चैनल्स पे ज्यादा डाइवर्ट होता है पैसा जो इस तरह के शोज जो हैं वो रमजान के कर रहे होते हैं, उसमें बड़े चैनल्स जो हैं वो थोड़ा सा लीड ले जाते हैं। और तो ये है कि आप यूँ समझ लें कि अगर कोई भी चैनल 100 रुपए का एक रेवेन्यू महीने का कर रहा है नॉर्मल महीने में, तो वो तकरीबन 150 से 200 रुपए तक का रेवेन्यू जो है वो एक्सपेक्ट करता है और उतना पैसा उनको मिल जाता है इन इस तरह के शोज करने से। तो तकरीबन आप समझ लें कि रेंज आप समझ लें 1.5 से 2 गुना का रेवेन्यू आ जाता है जो अच्छे बड़े जो जो शोज होते हैं उसमें।
अच्छा, क्या रमजान नशियात की वजह से दूसरे प्रोग्राम्स के इश्तेहारात कम हो जाते हैं?
पैसा देखिए, जाहिर बात है कि पैसा थोड़ा सा नॉर्मल दिनों में, रमजान में नॉर्मल दिनों के मुकाबले में पैसा ज्यादा जरूर होता है, लेकिन डाइवर्जन होती है। तो जो इस तरह के चैनल हैं जो कि रमजान स्पेसिफिक शोज दिखाते हैं उनकी तरफ पैसा ज्यादा डाइवर्ट होता है, तो दूसरे चैनल हैं वो कहीं ना कहीं सफर जरूर करते हैं और उनकी तरफ से पैसा जो है वो निकल जाता है। तो वो ऐसा जरूर होता है कि चैनल हैं, फॉर एग्जाम्पल बहुत सारे ऐसे चैनल्स होंगे जो कि बिल्कुल इस तरह के शोज नहीं दिखाते, चाहे वो एंटरटेनमेंट जॉनर में हो चाहे वो न्यूज जॉनर में हो, तो उनकी तरफ से पैसा निकलता है और वो डाइवर्ट होता है इस तरह के चैनल्स में जो कि इस तरह के शोज दिखाते हैं। तो डाइवर्जन की वजह से कुछ चैनल्स को रेवेन्यू का एक डिप्टी फील होता है।
अगर रमजान में कोई और बड़ा इवेंट आ जाए जैसे कि क्रिकेट वर्ल्ड कप शुरू होने वाला है, तो क्या रमजान नशियात का बिजनेस मुतासिर होता है?
देखिए, इसमें आई थिंक दोनों चीजें थोड़ी बहुत मुतासर होती हैं। इवेंट के ऊपर डिपेंड करता है कि कौन सा, जैसे क्रिकेट वर्ल्ड कप है, इससे पहले आई थिंक 2 साल पहले, अगर मैं भूल नहीं रहा हूँ, तो 2 साल पहले चैंपियंस ट्रॉफी आई थी, तो उस टाइम के ऊपर फिर ये होता है कि दोनों जो है उनका जो पोटेंशियल है वो अपने पोटेंशियल में कहीं ना कहीं कॉम्प्रोमाइज उनका होता है रेवेन्यू पॉइंट ऑफ व्यू से। सो बिकॉज पैसा उतना ही है, अगर वर्ल्ड कप आप देखते हैं तो वर्ल्ड कप हम कहते हैं कि नॉर्मल दिनों में वर्ल्ड कप 3 अरब रुपए फॉर एग्जाम्पल लेके जाता है 2 चैनल्स के ऊपर, तो इस टाइम के ऊपर रमजान के फौरन बाद वो आ रहा है, ऑलमोस्ट एंड ऑफ रमजान आ रहा है, तो थोड़ा एडवर्टाइजर्स जो हैं बिकॉज उनके पास एक लिमिटेड पैसा है, तो दे हैव टू प्रायोरिटाइज कि पैसा वर्ल्ड कप में डालें या रमजान ट्रांसमिशन में डालें या दोनों के दरमियान में एडजस्ट कर लें। तो वो जब दोनों के दरमियान एडजस्ट करते हैं या वो प्रायोरिटाइज करते हैं तो कॉम्प्रोमाइज होता है, रेवेन्यू थोड़ा बहुत डिप खाता है। चूंकि वर्ल्ड कप एक बड़ा रेवेन्यू इवेंट है तो पोटेंशियल से थोड़ा सा नीचे वो जरूर जाएगा, और इस वक्त जो रमजान हम देख रहे हैं तो उससे लगता ही है कि शायद रमजान ज्यादा इफेक्ट होगा कम्पेयर टू वर्ल्ड कप।
अच्छा, रमजान नशियात के गेम शोज क्या सबसे ज्यादा पैसा जनरेट करने वाले प्रोग्राम है? मतलब ये प्रोग्राम रमजान के अलावा दूसरे महीनों में इस कदर कामयाब क्यों नहीं हुए?
लेकिन जो दूसरे महीनों में कामयाब, जो आपका पहला सवाल था रेवेन्यू डेफिनेटली ये लोग लेके जाते हैं, और रेवेन्यू दो तरह से, पैसे के फॉर्म में भी आता है और इन्वेंट्री के फॉर्म में भी आता है। बहुत सारे एडवर्टाइजर्स जो हैं वो अपने प्रोडक्ट्स जो हैं वो इन प्रोग्राम्स के थ्रू डिस्ट्रीब्यूट करते हैं। जब अपना प्रोडक्ट देते हैं तो आपको एक्चुअली 100 रुपए की वैल्यू नजर आती है, लेकिन वो 100 रुपए आपके लिए नहीं होते, आपके लिए शायद वो 80 रुपए हों, बिकॉज प्रोडक्ट आपका है, अपना प्रोडक्ट है। तो फॉर एग्जाम्पल आप मोटरसाइकिल बना रहे हैं, आप कपड़े बना रहे हैं, तो आप जब अपना ही प्रोडक्ट डिस्ट्रीब्यूट कर रहे होते हैं तो आपको कॉस्ट कम नजर आती है, लेकिन कंज्यूमर के लिए जो परसीव वैल्यू है वो तो 100 रुपए की ही है। तो ये तो अपनी जगह मौजूद होता है। फिर आपकी ना व्यूअरशिप हैबिट्स की बात होती है कि रमजान के अलावा आपके वर्किंग आवर्स लंबे होते हैं, तो आपके पास टीवी देखने के लिए, व्यूअर के पास टीवी देखने के लिए टाइम उतना अवेलेबल नहीं होता जितना कि रमजान के दिनों में होता है। बिकॉज जनरली नो पाकिस्तान में, अब दूसरे मुल्कों की तरह पाकिस्तान में भी वर्किंग आवर्स आपके शॉर्ट हो जाते हैं, तो अगर कोई 5 बजे घर आ गया, 4 बजे घर आ गया, तो उसके पास टीवी देखने के लिए टाइम ज्यादा है, तो गेम शोज जो है वो देखने के लिए भी टाइम मिल जाता है। नॉर्मल दिनों में ये होता है कि आपके पास वर्किंग आवर्स आपके पास ज्यादा लंबे होते हैं, तो टीवी देखने की जो कंजम्पशन है, टीवी कंजम्पशन है, वो कम हो जाती है। सो इट ऑल डिपेंड्स कि आपके पास टाइम अवेलेबिलिटी जो है रमजान में ज्यादा है कम्पेयर टू नॉर्मल डेज के।
बहुत शुक्रिया फुरकान साहब। फुरकान हसन साहब मीडिया मार्केटिंग के एग्जीक्यूटिव हैं, इन्होंने बहुत तफसील से हमें रमज़ान ट्रांसमिशन और उसके बिज़नेस के हवाले से बताया। सबूक साहब हमारे साथ लाइन पर हैं। सबूक साहब, आपने भी ये सब गुफ्तगू सुनी, अब सवाल मेरा यह है कि रमज़ान के अलावा शब मेराज, ईद मिलादुन्नबी और मुहर्रमुल हराम में भी खसूसी प्रोग्राम पेश किए जाते हैं, तो मतलब मैं किसी पे कोई इतराज़ या तनकीद नहीं कर रहा, लेकिन ये मजहबी जज्बे के तहत होते हैं या टी वी चैनल इन्हें पैसा कमाने के लिए एक इवेंट के तौर पर इस्तेमाल करते हैं?
ये मेरा ख्याल है क्योंकि ये एक बड़ी क्लास है जो आवाम की इन प्रोग्रामों को देखती है, तो उसका फीडबैक भी आता है, क्योंकि ये कुछ ट्रांसमिशन मैंने भी की हैं तो मुझे पता है लोग उनको देख रहे होते हैं, तो एक खास तबका है वो क्योंकि उनको देखता है। और वो अभी जो मेयर साहब आपके साथ बात कर रहे थे, तो शायद उनका जो मंबा इल्म और मबलग इल्म है वो भी यही टीवी प्रोग्राम है, तो इसलिए वो उनको देखते हैं। तो टीवी चैनल के मालकान को पता है कि इससे, क्योंकि ट्रांसमिशन आपको पता है मशर भाई के, वो
एक पैसा तो लेकर आती है। आप उसके लिए बहुत अरसा पहले तैयारियां करते हैं, एडवर्टाइजिंग एजेंसियों से मिलते हैं, मुख्तलिफ कंपनी से मिलते हैं, तो वो पूरा फिर उसको अच्छे तरीके से प्लान करते हैं, अखबारों में बड़े इश्तहार देते हैं। तो बाज़ ऐसी चीज़ें पाकिस्तान के अंदर आपने देखा कि इस इलेक्ट्रॉनिक मीडिया के आने से पहले शायद उतनी नुमाया नहीं हुआ करती थी, तो इन्होंने आकर बाकायदा उसको प्रमोट किया और मीडिया इंडस्ट्री ने उनको ज्यादा प्रमोट किया, जिसकी वजह से प्रोग्राम भी होना शुरू हो गए और सोसाइटी में भी उनके बारे में हलचल थोड़ी सी ज्यादा होना शुरू होगी। लेकिन आप मशरूफ भाई, अगर मुझे इजाजत दें तो पहले आप उमेर साहब से एक बात कर रहे थे
जी।
तो उसमें आपने एक बात की थी एहसन खान के हवाले से
जी।
तो एहसन खान का, मैंने इसमें एहसन खान के साथ ट्रांसमिशन की थी कोई 2-3 साल पहले पीटीवी होम पर
जी।
तो वो जो बात कर रहे हैं तो मुझे लगता है कि एहसन खान साहब बिल्कुल ठीक बात कर रहे थे। मैंने देखा कि वो रोजे भी रख रहे थे और नमाज भी वो ट्रांसमिशन के दौरान भी नमाज आके पढ़ते थे, यानी जुम्मे की नमाज भी बाकी नमाजें भी, क्योंकि 10-15 दिन कराची में उनके साथ वो ट्रांसमिशन कर रहा था तो वो ये कर रहे थे। तो ये कहना मतलब है कि ये लोग ऐसा क्यों कर रहे हैं, तो ये एक अच्छी मिसाल
है, बहुत अच्छी बात है,
लेकिन आपने अच्छा वो किया
जी जी। अच्छा, एक आखिरी सवाल आपसे मैं ये करना चाहता हूँ कि कोई शक नहीं इसमें कि रमजान नशियात का जो आगाज हुआ था यानी आज से 15-17 साल पहले, तो सबसे मकबूल प्रोग्राम आलिम ऑनलाइन था, तो उसमें दो मसालिक के उलमा साथ बैठते थे और अपने अपने मसले के हिसाब से उनके मुताबिक सवालात के जवाब देते थे। अब इस तरह का प्रोग्राम क्यों नहीं होता, या अगर कोई है तो वो उस तरह मकबूल क्यों नहीं है?
मेरा ख्याल ये जी कि बहुत बड़ा क्रेडिट जाता है जियो को भी और आमिर लियाकत साहब को भी कि उन्होंने ये प्रोग्राम बिल्कुल शुरू में किया और उससे पाकिस्तान में मजहबी हमांगी और रवादारी बढ़ी भी थी, क्योंकि ये कुछ लोग ऐसे थे कि जिनको एक सफ में बिठाना, और खुसूसन जिस वक्त ये प्रोग्राम शुरू हुआ था उस वक्त नामुमकिन सी बात थी कि इस तरह दो मसाले के लोग एक जगह बैठ जाएं। तो मैं सच्ची बात बताऊं कि कई लोगों ने इसको हैरत की नज़र से देखा था कि ये कैसे मुमकिन हो गया कि दो मुख्तलिफ अकायद और मुख्तलिफ मसाले के लोग एक जगह पर बैठ के वो प्रोग्राम कर रहे हैं, लेकिन उसने बड़ा पाकिस्तान में फ़ायदा भी दिया। लेकिन बाद में आकर कुछ चीज़ें ऐसी भी होना शुरू हो गई कि जिसकी वजह से वो जो हम आहंगी कायम हो रही थी वो हम आहंगी डिस्टर्ब होना भी शुरू होगी, बल्कि उससे सोसाइटी डिस्ट्रक्ट होना भी शुरू होगी, तो ये सूरत हाल भी हुई। अब मसला ये है कि जो संजीदा तबका है ना, मेरा ख्याल ये कि वो टीवी से कोई इतना ज्यादा करीब नहीं है। आपको पता है कि बहुत कम लोग संजीदा, वैसे भी एक पीछे सर्वे आया था जो हमारे मीडिया ने तो नहीं बताया कि 40% लोगों ने पाकिस्तान के जो टीवी चैनल को देखना तर्क कर दिया, यानी वो खबरों के हुसूल के लिए अभी टीवी नहीं देखते, इसको कोई मुस्तनद जरिया नहीं समझते। वो कुछ लोग तो खैर इसका इनकार करते हैं, लेकिन संजीदा लोग दोबारा से अखबार की तरफ दोबारा से रुजू करना शुरू हो गए, क्योंकि वहां पर एक डेप्थ स्टोरी आती है, फीचर स्टोरी आती है, तो पूरी तवज्जो के साथ उसको पढ़ सकते हैं। अगर से वो जो ऑनलाइन पोर्टल है उनकी तरफ भी उन्होंने रुजू करना शुरू कर दिया है, लेकिन ये एक बुनियादी वजह भी बनी है कि लोगों को अब टीवी पे जो खबर चल रही है, एक तो ये ना कि वो हाफ कुक्ड इन्फॉर्मेशन होती है, आप ज्यादा बेहतर जानते हैं कि हम ब्रेकिंग न्यूज के चक्कर में जो कुछ यहाँ पे जलाते और बुझाते रहे तो खबर फुल नहीं, जी जी हाँ वो नहीं होती थी, तो लोगों ने इस वजह से टीवी को देखना छोड़ भी दिया। एक और बात ये कि आलम ऑनलाइन पर इसके प्रोग्राम अब क्यों नहीं हो रहे, मेरा ख्याल ये कि आलम ऑनलाइन से पहले भी पाकिस्तान टेलीविजन और रेडियो पाकिस्तान पर हैया अल फलाह के नाम से बहुत ही शानदार और बहुत ही जबरदस्त प्रोग्राम होते थे, जबान और बयान का बड़ा ख्याल रखा जाता था, मौजूआत का बहुत जबरदस्त इंतखाब किया जाता था, और उन प्रोग्रामों में पाकिस्तान के जदीद उलमाए इकराम को ढूंढ ढूंढ कर अच्छे मुआवजे पर बुलाकर उनसे प्रोग्राम करवाए जाते थे। लेकिन अब सूरत हाल ये है कि पाकिस्तान के जो संजीदा और जदीद उलमाए इकराम है वो टीवी चैनल पर आते हुए डरते हैं, और वो ये समझते हैं कि अगर हमसे कोई वहां पर इस तरह का सवाल कर दिया जाए, क्योंकि हमने एक पूरा मुनाजराना सा माहौल बना दिया है स्क्रीन के ऊपर कि अगर कोई आलम ये कहे कि नहीं ये जो सवाल है इसका जवाब मुझे अभी नहीं आता, मैं आपको कल बताऊंगा, तो मुझे बताएं कि हमारी सोसाइटी ने उसके बारे में क्या राय कायम करनी है,
कोई कबूल नहीं करेगा खुद।
हाँ जी हाँ, तो वो खौफजदा होना शुरू हो गए। और दूसरी बात यह है कि संजीदा उलमा अब टीवी को समझते हैं कि ये एक एंटरटेनमेंट की जगह है, कुछ खवातीन बैठी हैं, कुछ और लोग बैठे हैं, कोई भी वहां पर ऐसी एक्टिविटी हो सकती है जो हमारे लिए प्रॉब्लम क्रिएट कर सकती है, तो वो मेरा ख्याल ये है कि इस खौफ की वजह से भी टीवी चैनल पर आना छोड़ गए हैं। और ये 3-4 साल पहले तो पाकिस्तान के कुछ संजीदा फिक्र उलमा इकराम ने, मैंने उनसे जब गुजारिश की कि आप मेरे प्रोग्राम में, तो उन्होंने कहा हमने वादा किया कि हम किसी टीवी चैनल पर किसी प्रोग्राम में नहीं आएंगे, लेकिन जब मैंने उनसे थोड़ा सा स्टार किया मैंने कहा कि देखिए ये शर्त आपकी तो इस वजह से है कि जिस प्रोग्राम की नौयत ये वाली होगी उसमें आप नहीं आएंगे, लेकिन मेरे प्रोग्राम में तो आपको आना पड़ेगा क्योंकि वो तो आपकी शर्त पूरी नहीं करता, ये तो दूसरी शर्त उसके ऊपर पूरा करता है, तो वो खैर उनको मैं लेकर आ गया। तो ये असल में कुछ इशूज हैं, और मेरा ख्याल ये है कि उलमा इकराम को भी, मीडिया इंडस्ट्री के लोगों को भी, और खुद जो पैमरा है, इन सबको बैठकर
और ये जो अभी जो तहरीक उजरत में मंजूर की गई है करारदाद पंजाब असम्बली में, इसको दोबारा मेरा पार्लियामेंट दोबारा आना चाहिए और पूरे प्रोसेस के साथ कुछ 6-7 दिन लगा कर पूरा गौर व फिक्र करके अगर इसके बारे में किया जाए तो देखें, मजहब सोसाइटी की तरबियत करता है और हमारी सोसाइटी क्योंकि मजहबी है तो जब मजहबी सोसाइटी होगी तो उसको जब आप एक मजहबी हवाले के साथ बात करेंगे तो वो ज्यादा जल्दी समझ लेती है और ज्यादा चीजों को वो कबूल करती है। तो मेरा ख्याल ये है कि जब आप अपने समाज को बेहतर बनाना चाहते हैं, माशरे में हम आगे रवादारी पैदा करना चाहते हैं, तो आपको अहले मजहब की तरफ रुजू करना होगा और उन संजीदा लोगों को स्क्रीन के ऊपर बिठाना होगा कि जो चीजों को गहराई के साथ समझते हैं, उसका अच्छा संवाद कर सकते हैं कुरान सुनने से, तो मेरा ये मसाइल थोड़े से तब हल हो सकेंगे।
सबूक साहब बहुत शुक्रिया, बहुत आपने अच्छी बातें की और बिल्कुल दुरुस्त तजावीज दी आपने, काफी वक्त दिया हमें, मैं बहुत आपका शुक्रगुजार हूँ। इंशाल्लाह किसी और दिन किसी और मौजू पर आपसे फिर बात करेंगे। हमें शब्बीर हसन खान साहब ने, हुसैन खान साहब ने ज्वाइन कर लिया है, जियो न्यूज़ के प्रोग्रामिंग के एग्जीक्यूटिव सीनियर एग्जीक्यूटिव प्रोड्यूसर हैं। शब्बीर साहब बहुत शुक्रिया, हम रमज़ान नशियात पे आज बात कर रहे हैं। क्या ये बात दुरुस्त है कि इलेक्शन ट्रांसमिशन के बाद सबसे ज़्यादा मकबूल नशियात रमज़ान ट्रांसमिशन की होती है?
जी बिल्कुल, आपका बिल्कुल सही कहना है मुबशिर, आपका बहुत शुक्रिया आपने मुझे दावत दी आज अपने प्रोग्राम में बात करने के लिए और इस अहम मौजू के ऊपर जो कि वाकई एक पूरी इंडस्ट्री की शक्ल इख्तियार कर गया है पाकिस्तान में, शायद ही PSL के बाद, पाकिस्तान सुपर लीग के बाद और इलेक्शंस के बाद शायद ही ये तीसरी कोई बड़ी चीज़ होगी जो बिलियन ऑफ रुपीज जनरेट करती है। और बेसिकली मैं जिस स्कूल ऑफ थॉट से का मानने वाला हूँ, तो मेरे लिए मैं तो ये हमेशा से समझता रहा हूँ कि रिलीजन इज द बेस्ट बिजनेस और उसका अगर कोई आइडियल नमूना है तो वो आप पाकिस्तान के अंदर जो है वो ये रमजान ट्रांसमिशन को देख सकते हैं आज तक।
ठीक है,
वो जहाँ पे करोड़ों रुपए जो है वो किसी एंकर को दिए जाते हैं या होस्ट को दिए जाते हैं और लोगों को जो है वो इनाम और इकराम से नवाजा जाता है। और इसके अंदर जो मेरे लिए सबसे बड़ा डायलेमा है वो ये है कि ये इल्मी बहस नहीं होती यहाँ पर। मैं हमेशा से ये समझता हूँ कि ये इल्मी बहस नहीं होती यहाँ पे। जब हम मुसलमान हैं, हम सब के सब मुसलमान हैं, 96% शायद मुसलमान पाकिस्तान में बसते हैं, लेकिन और इल्म हमारी, हमारे रसूल ने कहा कि इल्म हमारी कोई भी मीरास है, लेकिन ये जितने प्रोग्राम होते हैं इनमें इल्म का कहीं नजर नहीं आता।
ये अजीब बात है। अच्छा ये बताएं, ये जो रमजान नशियात की मेजबानी करने वाले और उसमें शिरकत करने वाले हैं, ये क्या ये वाकई मजहबी जज्बात से मगलूब होते हैं या कोई अच्छा मुसलमान होने की थोड़ी सी अदाकारी भी करते हैं?
मेरे ख्याल में अदाकारी ज्यादा गालिब होती है इसके ऊपर। जाहिर है मुझे भी अगर कोई 50 लाख रुपए दे और एक महीने में मुझे 50 लाख रुपए मिल जाए तो मैं भी पक्का सच्चा मुसलमान बन जाऊंगा,
वो तो
कोई ऐसा मसला नहीं है। जैसे कि मैंने शुरू में कहा कि रिलीजन इज द बेस्ट बिजनेस, तो वो बिजनेस है, तो वो पैसा आप दे, आप बंदर को भी नचा लें, पैसे से बंदर भी नाचना शुरू।
ये बड़ी अजीब बात है। मैं एक साहब को जानता हूँ जिन्होंने बहुत ही रिक्कत आमेज वो दुआएं करते हैं और एक दफ़ा उन्होंने हमारे सामने टेलीविजन पर रिक्कत आमेज दुआ की और जब नशियात ख़त्म हुई तो वो हंस रहे थे और आंसू उनके आँख में टपक रहे थे। तो मुझे कभी कभी लगता है कि ये शायद कुछ लोग अदाकारी भी करते हैं, हम सब पे कोई इल्ज़ाम नहीं लगा सकते लेकिन शायद ऐसा भी होता है। ये बताएं क्या रमज़ान नशियात बाकायदा स्क्रिप्टेड होती है या बगैर स्क्रिप्ट के, जैसे हम समझते हैं दोनों में फ़र्क होता है लाइव प्रोग्राम में और स्क्रिप्टेड में, तो आपका बहुत तजर्बा इस बारे में आप बताएं कैसी होती है नशियात?
नशियात बिल्कुल स्क्रिप्टेड होती हैं, उसमें एक एक चीज़ आपको बताई जाती है कि आप एक तो सेगमेंट्स होते हैं, सेगमेंट्स के अंदर आपने कब सवाल किससे क्या करना है और क्या नहीं करना है। जाहिर है वो जब आप लाइव सिचुएशन में जाते हैं तो आप अक्सर रन डाउन से हट करके भी कोई कुछ ना कुछ कर ही लेते हैं, लेकिन मेरा अब तक का तजुर्बा यही है कि लोग जो है वो रन डाउन फॉलो करते हैं, उनके हमारे होस्ट के कान में FB होती है, वो उसको प्रोड्यूसर पैनल पे बता रहा होता है कि अब आपने ये करना है, आपने ये करना है, आपने ये करना है। और जाहिर है वो बेचारे जो भी आजकल के हमारे होस्ट हैं, ना उनका दीन से कोई ताल्लुक होता है, वो मेरी तरह और आपकी तरह के गुनाहगार लोग होते हैं और वो उनको वो काम प्रोजेक्ट करने के लिए दे दिया जाता है जो कि शायद हम में से कोई भी करने का काबिल नहीं है।
अच्छा एक सवाल ये कि जब रमज़ान ट्रांसमिशन होती है हमारी अजान तक स्पॉन्सर हो जाती है, तो जब रमज़ान नहीं होता तो फिर बाकी 11 महीनों में अजान क्यों नहीं नशर करते हमारे चैनल? और क्या इसलिए कि वो स्पॉन्सरशिप नहीं मिलती या क्या मजहबी जज्बा कम हो जाता है?
ये बड़ा अच्छा सवाल है आपका। ये हमारे यहाँ एक बड़ी ज़बरदस्त, आपने अगर चीज़ देखी हो, आप पाकिस्तान में रहे हैं मुबशर और इसी कराची में रहे हैं जहाँ मैं रहता हूँ, तो मैंने इस साल अभी एक चीज़ देखी कि जी 120 रुपये का एक डब्बा इफ्तार कराएं मैंने उस आदमी से पूछा भाई इसके बदले कितनी नेकियां मिलेंगी, तो वो बेचारा मासूम आदमी मुझे कहता है 500, तो मैंने कहा 500 नेकियां 120 रुपए की है इस साल। तो ये है कि अजान जो है वो रमजान के अंदर उसको स्पॉन्सर कर दिया जाता है, कोई होगा मेरी तरह का और आपकी तरह का गुनाहगार आदमी जो अपने गुनाह धुलवाना चाहता होगा तो वो अजान स्पॉन्सर कर देता होगा कि माह रमजान है इससे मैं इसी बहाने मेरे गुनाह धुल जाएंगे। तो बेसिकली ये सूरत हाल है इस मुल्क के अंदर कि आप हर चीज के लिए एक पैसा पैसा दें और अपने जो है गुनाह धुलवा लें, ये ड्राई क्लीनिंग मशीन लगाई गई।
चलिए ये भी बहुत पॉजिटिव बात है कि इस बहाने कुछ गुनाहगार लोगों के गुनाह ही धुल जाएं और कुछ लोगों का भले ही हो जाए। शब्बीर साहब बहुत शुक्रिया मैं वक्त देने के लिए और एक अलग एंगल से एक मुख्तलिफ एंगल से आपने बात की, बहुत अच्छा लगा हमें। अब्बास आलम साहब ने ज्वाइन कर लिया है जो एक एडवर्टाइजिंग एजेंसी में लिंटस जिसका नाम आर लिंटस था, अब लिंटस लो एंड रऊफ है, उसमें प्लानिंग डिपार्टमेंट के हेड हैं। अब्बास साहब बहुत शुक्रिया, रमज़ान ट्रांसमिशन की हमने आज बात की है और उस पर मुख्तलिफ निकात और मुख्तलिफ लोगों के ख्यालात सामने आए हैं। आपसे हम जानना चाह रहे हैं कि ये कितना बड़ा बिजनेस है और ये जो इश्तहारबाजी की सनत है ये कितना इसमें मुतहर्रिक हो जाती है रमज़ान के दौरान।
मुबशर देखिए असल में हमारा माशरा क्योंकि बुनियादी तौर पर मजहबी माशरा है किसी हद तक और मजहब लोगों की जिंदगी का एक बहुत अहम जुज है, इस बात को आप नजर में रखिए। तो आप ये कह सकते हैं कि पूरे साल में जितनी एडवर्टाइजिंग होती है उसका तकरीबन 20-25% जो बजट है वो रमजान में ही सर्फ होता है।
ठीक।
उसकी वजह यह है कि रमजान खाने के अतबार से मेरा ख्याल है कि सबसे तवील एक ऐसा अर्सा आता है जिसमें रोजाना आप नई डिशेस ट्राई करना चाह रहे होते हैं और ख्वातीन नई रेसिपीज की तलाश में होती हैं, इसलिए फूड ब्रांड्स के लिए तो आप ये समझिए कि ये सबसे इम्पोर्टेंट सीजन होता है।
बिल्कुल।
और कई फूड ब्रांड ऐसे हैं जो अपना आधा बजट, कुछ फूड ब्रांड ऐसे हैं जो अपना 75% बजट, कुछ फूड ब्रांड अपना पूरा बजट रमजान में ही खर्च करते हैं।
अच्छा।
तो उससे ये होता है कि रमजान में होने वाली एडवर्टाइजिंग महंगी भी हो जाती है
जी।
और आमतौर पे जिस इश्तहार के फर्ज कीजिए कि रेट आमतौर पे 1 लाख रुपए होते हैं, रमजान में वो 3 लाख रुपए तक चला जाता।
अच्छा, 3 गुना हो जाता।
तो आपने 6 सवाल किया था ये नंबर्स के बारे में है ना
जी।
तो आप ये कह सकते हैं कि रमजान में तकरीबन हम सेफली कह सकते हैं कि तकरीबन 6-7 अरब रुपए।
अच्छा।
इश्तहारात की मद में जी
ये तो काफी बड़ा अमाउंट होंगे जी।
और उनमें सब समझ लीजिए कि 3-4 अरब रुपए जो हैं ये रमजान के जो प्रोग्राम हैं इनमें सर्फ हो जाते हैं।
ठीक।
तो सब बात से आप कह सकते हैं कि अच्छा खासा यानी कि साइजेबल शेयर है इनका।
तो ये रमजान नशियात होती है, इसके लिए फिर क्या आप खुसूसी कैंपेन्स भी डिजाइन करते हैं, जो एड एजेंसीज हैं वो इसमें खास काम करती हैं या इसमें रिवायती इश्तहारी चल रहे होते हैं?
देखिए ट्राई तो करते हैं सब लोग के गैर रिवायती भी कुछ किया जाए, लेकिन अक्सर इश्तहारात आपको बहुत मिलते जुलते ही नजर आएंगे रमजान में। रमजान में हो सकता है कि बुजुर्ग को दिखा दिया जाए, एक अफ्तार की टेबल दिखा दी जाए और घर में अजान दिखा दी जाए, इस तरह की चंद यानी फॉर्मूला आप बना सकते हैं
सही
रमजान के इश्तहार का। लेकिन रमजान में बेहतर और मुनफरिद इश्तहारात भी गाहे बगाहे आपको नजर आ जाएंगे।
एक बात ये बताएं कि हमारे फुरकान साहब से बात हुई थी, वो भी एक मीडिया मार्केटिंग एग्जीक्यूटिव हैं, उन्होंने बताया कि पैसा तो एडवर्टाइज़र के पास उतना ही होता है, कोई बढ़ नहीं जाता रमज़ान के आने से या कोई और इवेंट आने से। अब वर्ल्ड कप आ रहा है इसी यानी माली साल में, आपको पता है कि अभी मई के एंड में शुरू हो जाएगा, फिर पूरा जून और जुलाई के मिड तक जारी रहेगा। तो ये क्या रमज़ान ट्रांसमिशन का पैसा कुछ वहाँ भी डाइवर्ट होगा या लोग वर्ल्ड कप पर कम तवज्जो देंगे और रमज़ान और ईद पर ज़्यादा पैसे खर्च करेंगे एडवर्टाइजिंग?
हाँ सही कह रहे हो, जाहिर है पैसा तो वही होते हैं लेकिन उस पैसे को आप डिस्ट्रीब्यूट कर सकते हैं अपनी मर्जी से। अब इस दफा ये बात ठीक है कि इस दफा वर्ल्ड कप रमजान के बिल्कुल आगे पीछे आ गया है, तो इस दफा रमजान की एडवर्टाइजिंग जरूर मुतासिर होगी। اور ایسا ضرور ہوگا کہ بہت سے برانڈز یہ فیصلہ کریں گے کہ وہ بجائے رمضان کے
جی
یہ پیسہ ورلڈ کپ میں خرچ کرنا چاہیں گے.
ٹھیک.
لیکن اگر آپ فوڈ برانڈز کو دیکھیں جن میں اصل ٹارگیٹ آڈینس جو ہے یا آپ کی جو مخاطب ہے
جی
وہ خاتون خانہ ہوتی ہیں, تو اس کے اینگل سے آپ دیکھیں تو ابھی بھی فوڈ برانڈز کے لیے رمضان ہی زیادہ ریلیونٹ رہے گا.
بالکل.
کرکٹ کا سیزن جو ہے وہ ینگ لوگوں کے لیے, بچوں کے لیے, ٹینیجرز کے لیے, عام طور پہ مرد حضرات کے لیے
جی
شاید زیادہ سود مند رہے گا.
ٹھیک ہے باسلم صاحب, بہت شکریہ ہمیں وقت دینے کے لیے, بہت مفید آپ نے معلومات فراہم کی. آج ہم نے پاکستان کے ٹی وی چینلوں میں رمضان نشریات کے حوالے سے گفتگو کی اور مختلف پہلوؤں پر بات کی. جن دوستوں نے ہمیں جوائن کیا ہماری گفتگو سنی ان کا بہت بہت شکریہ. ہماری پروڈیوسر تھیں سعدیہ عزیب رانجا اور ہمارے کنٹرول روم انجینئر تھے پیٹر ہنڈلے. اب اپنے میزبان مبشر علی زیدی کو اجازت دیجیے, اگلے ہفتے پھر آپ سے ملاقات.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
پاکستان میں گندم کی سرکاری خریداری اور چھوٹے کاشتکار. خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. پاکستان میں اس وقت گندم کی سرکاری خرید کا سلسلہ جاری ہے جس میں چھوٹے کسان کو اپنی 6 ماہ کی بھرپور محنت کے باوجود مناسب حصہ نہیں مل رہا. وائس آف امریکہ سے گفتگو کرتے ہوئے چھوٹے کاشتکاروں کے مسائل اجاگر کرنے والی ویب سائٹ کم اینڈ ریز وائسز یا crvoices.com کے فاؤنڈر اور نیشنل ایگریکلچرل ریسرچ کے ایک سابق فیلو اور ایک انٹرنیشنل ایگریکلچرل اکانومسٹ آفتاب عالم نے کہا,
سندھ میں اس بار حکومت گندم خریدنے میں مکمل طور پہ ناکام ہو چکی ہے جس کی وجہ سے کسان آڑتیوں کے شکنجے میں پھنس چکا ہے اور سرکاری قیمت 1300 روپے فی من کے بجائے کسان 900 روپے فی من گندم بیچنے پہ مجبور ہے اور ایک من پہ 400 کے نقصان کا مطلب ہے ایک ایکڑ پہ تقریباً 20,000 روپے کا نقصان. اتنا نقصان تو ایک تاجر کے لیے برداشت کرنا مشکل ہو جاتا ہے, ایک چھوٹا کسان کیسے برداشت کرے گا. حکومت سندھ کو چاہیے کہ فوری طور پہ ان کسانوں کے لیے امدادی پیکج کا اعلان کرے تاکہ ان کا نقصان پورا ہو.
ضلع لیہ کے ایک چھوٹے کاشتکار عبد المجید چھینا نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے چھوٹے کاشتکاروں کو درپیش اس مسئلے کی وجوہات پر روشنی ڈالی.
گندم کی کاشت میں کسانوں کو کھاد اور ڈیزل کے ریٹ بڑھ جانے کی وجہ سے دوسری طور پہ چھوٹے کسان جو ہیں جو کاشتکار ہیں ان کو بہت نقصان ہوا, کیونکہ اخراجات بڑھ گئے اور ریٹ وہی 2013 میں جو ریٹ تھا, حکومت نے کوئی ریٹ گندم کے نہیں بڑھائے, امدادی قیمت نہیں دی, جس کی وجہ سے کسان بالکل جو ہے نا بدحال ہے اور اس کا کوئی حال نہیں نا.
سندھ کے ضلع مٹیاری کے ایک چھوٹے کاشتکار غلام حیدر کا کہنا تھا,
جو رقم سرکار نے مقرر کی ہے 1300 فی من, اس پہ اب سرکاری ادارے خرید نہیں رہے, اس کی وجہ سے میری طرح کے 60 لاکھ اور ہاری خاندان جنہوں نے گندم لگائی ہے وہ سب کے سب پریشان ہیں. پورے 6 مہینے کے بعد بھی ہمیں صرف 6,000 بچے ہیں پر ایکڑ کے حساب سے, تو میں پریشان ہوں کہ یہ کیسے ہوگا, میں اگلی فصل کیسے لگاؤں گا, میرے بچے جو ان کو اسکول کیسے بھیجوں گا, ان کی صحت کا کیا ہوگا, میں اپنے قرضے کیسے اتاروں گا.
وائس آف امریکہ کو ایک انٹرویو میں فوڈ سیکیورٹی اینڈ ایگریکلچر پلاننگ کمیشن آف پاکستان کے رکن ڈاکٹر محمد عظیم خان نے کہا کہ چھوٹے کسانوں کے اس مسئلے کی سب سے بڑی وجہ یہ ہے کہ چھوٹے اور بڑے کاشتکاروں کے لیے الگ الگ سرکاری پالیسی موجود نہیں ہے.
جو چھوٹے اور بڑے کسان کے حوالے سے جو ایک پلاننگ ہونی چاہیے, جو سپورٹ ہونی چاہیے, جو فصلوں میں فرق ہونا چاہیے, وہ جو زراعت کرتے ہیں وہ نہیں ہے زیادہ, اس وجہ سے اس کی چھوٹی زمین ہوتے ہوئے اس کی پروفیٹیبلٹی بڑی کم ہے اور وہ پاورٹی بھی ہے, پاورٹی بریکٹ میں بھی وہ ہے, پروڈکٹیوٹی بھی کم ہے, پروفیٹیبلٹی بھی کم ہے, اس کے مسائل تو ہیں.
چھوٹے کاشتکاروں کے مسائل کے حل کے لیے تجاویز دیتے ہوئے ڈاکٹر محمد عظیم خان نے کہا,
چھوٹے کسان کے حوالے سے گندم کے حوالے سے سوچنے سے نہ اس کی غربت دور ہوگی نہ اس کے جو ہے نا مسائل حل ہوں گے. انیشیل سپورٹ اینڈ انویسٹمنٹ کی ان کو کرنی پڑے گی اور ان کی جو ٹیکنیکل کیپیسٹی ہے وہ ان کے مارکیٹ لنکس وہ بہتر کرنے پڑیں گے نیشنل انٹرنیشنل مارکیٹس ہیں.
اور crvoices.com کے زرعی ماہر اقتصادیات آفتاب عالم کی تجویز یہ تھی,
حکومت کو چاہیے کہ سرکاری عملے کو سختی سے ہدایت کرے کہ چھوٹے کسانوں کی گندم ترجیحی بنیاد پہ خریدی جائے اور جن خریداری مراکز پہ عملے کے خلاف کرپشن کی شکایات ہیں ان کے خلاف فوری کاروائی کی جائے اور ہر خریداری مرکز پہ چھوٹے کسانوں کو انتظامیہ میں شامل کر دیا جائے تاکہ ان کے خلاف استحصال کو روکا جائے.
اور عبد المجید چھینا کی حکومت سے یہ درخواست تھی.
جہاں پر پالیسیاں بنتی ہیں, پالیسی ساز جو ادارے ہیں, ان میں چھوٹے کسانوں کو لازمی شامل ہونا چاہیے, کیونکہ ان کو پتہ ہوتا ہے کہ ان کے اخراجات کیا ہیں, ان کے حالات کیا ہیں. تو ریکویسٹ یہی ہے حکومت سے بھی چھوٹے کسانوں کے حالات سدھارنے کے لیے کوئی کسان دوست پالیسیاں بنائے.
پلاننگ کمیشن آف پاکستان کے فوڈ سیکیورٹی اینڈ ایگریکلچر کے رکن ڈاکٹر محمد عظیم خان نے حکومت کی جانب سے چھوٹے کاشتکاروں کے مسائل کے حل کی کوششوں کو اجاگر کرتے ہوئے کہا,
یہ رورل لائیولی ہوڈ, رورل انٹرپرینیورشپ اور رورل انڈسٹریلائزیشن, انکلوسیو گروتھ کو یہ ٹارگیٹ کریں گے. یہ فوکس ہے ابھی. اب یہ منصوبے اس وقت بن رہے ہیں, اگلے 10-15 دن میں بجٹ سے پہلے پہلے یہ منصوبوں کو, ان میں انویسٹمنٹ پورٹ فولیو جو وہ ڈیسائیڈ ہو جائیں گے.
یہ تھے پلاننگ کمیشن آف پاکستان کے فوڈ سیکیورٹی اینڈ ایگریکلچر شعبے کے رکن ڈاکٹر محمد عظیم خان, جنہوں نے اس توقع کا اظہار کیا کہ پاکستان کی صوبائی حکومتیں اور وفاقی حکومت چھوٹے کاشتکاروں کے گندم کی سرکاری خریداری کے مسئلے پر فوری اور ترجیحی بنیادوں پر توجہ دیں گی تاکہ وہ اپنے مالی مسائل کے حل اور اپنی اگلی فصل کی کاشت کے لیے وسائل حاصل کر سکیں. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.